नमस्ते नेपाल सधैँको आइतबार चाहिँ ठिक 5:30 देखि 7:30 बजेसम्म हामीहरू आइसकेका छौँ भोइस अफ साङ्ग्रीला लिएर नेपाली कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको यो प्रस्तुतिमा हामीले विशेष गरी नेपाली समुदायमा भएका विभिन्न गतिविधिहरू र रोचक मनोरञ्जन प्रस्तुतिहरू दिनेछौ र कार्यक्रमको साथमा छु म नवीन
म सञ्जय
म खगेन्द्र र आजको श्रृङ्खलामा हामी 185 औं श्रृङ्खलामा छौं
हजुर श्रोताहरू तपाईँहरूले थाहा पाइहाल्नुभयो कार्यक्रम भोइस अफ साङ्ग्रीला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत हामी आउने गर्दछौं हरेक आइतबार साँझ 6:30 देखि 7:30 बजेसम्म यो हाम्रो रेगुलर टाइम हो तर हामीलाई बोनस टाइम पनि मिलेको छ आजभोलि केही हप्तादेखि विगत केही हप्तादेखि र हाम्रो हामीलाई बोनस टाइम अन्तर्गत यो चाइनिज कम्युनिटी प्रोग्राम निहाउ विकेन्डलाई हामीले कभर गरिदिइरहेका छौँ केही हप्तादेखि विगत केही हप्तादेखि र सो समय अनुसार 5:30 बजेदेखि हामी तपाईँहरूको रेडियोमा हाम्रा आवाजहरू मिठा मिठा गीत सङ्गीत अनि रोचक जानकारीहरू नेपाली कम्युनिटीमा भएका विभिन्न गतिविधिहरू र न्युजहरू सब इन्फर्मेसनहरू लिएर हामी आउने गर्छौँ 5:30 बजे र हामी तपाईँहरूको साथमा रहनेछौँ 7:30 बजेसम्म श्रोताहरू
यसै गरी आजको कार्यक्रमको हामी औपचारिक रूपमा अगाडि सुरुवात गर्न चाहन्छौँ आजको पहिलो सेगमेन्ट अन्तर्गत आजको पञ्चाङ्गबाट तर आज मिति विक्रम सम्बत 2070 साल आषाढ 2 गते शुक्ल पक्षको सप्तमी तिथि आइतबार नेपाल सम्बत 1133 र अंग्रेजी पात्र अनुसार इस्वी सन् 2013 जुन महिनाको 16 तारिक र अहिले यहाँ एडिलेडमा बेलुकीको 5:30 बजिसकेको छ भने नेपालमा अपरान्नको ठेक 2:45 बजेको छ र कार्यक्रम अर्को श्रृङ्खला हामी अर्को एउटा गीतबाट सुरुवात गर्न चाहन्छौँ
बिल्कुल श्रोताहरू त्योभन्दा पनि अगाडि म एउटा सानो जानकारी गराइहालौँ श्रोताहरूलाई हामीले फेसबुकमा हाम्रो फेसबुक पेज भोइस अफ साङ्गीलाको फेसबुक पेजमा आज बज्ने हाम्रो आजको दुई घण्टाको अवधिभित्रमा हामीले बजाउने गीतहरूको प्लेलिस्ट हामीले सार्वजनिक गरिसकेका छौँ यदि तपाईँहरू कुनै पनि गीत सुन्न चाहनुहुन्छ भनेदेखि अथवा सुनाउन चाहनुहुन्छ भनेदेखि हामीलाई डेडिकेट गर्न भनौँ न तपाईँ डेडिकेट गर्न सक्नुहुन्छ जस्ट तपाईँ त्यो लिस्टमा हेर्नुहोस् तपाईँलाई कुन गीत मनपर्छ आफूलाई मनपर्ने गीत गायकलाई रोज्नुहोस् र त्यहाँ कमेन्ट गर्नुहोस् नम्बर ट्र्याक नम्बर यो भनेर हामी तपाईँले अनुरोध गर्नुभएका गीत स्ट्रेट बजाउनेछौँ र तपाईँहरूका आफन्तजनहरूसम्म पुर्याउनेछौँ र अब भने म कार्यक्रम सुरु गर्दैछु यहाँनिर यस कुमारको आवाजमा रहेको यो गीत अहिलेलाई सुनौ श्रोताहरू यस कुमारको आवाजमा यो गीत त्यसपछि हामी फेरि उपस्थित हुनेछौँ आज हामीसँग एकजना गेस्ट पनि हुनुहुन्छ उहाँसँग कुराकानी गर्नेछौँ र हामी तपाईँहरूलाई थाहै छ होला श्रोताहरू रविन्द्र मिश्र नेपालका एक फेमस पत्रकार त्यसमाथि पनि परोपकारी पत्रकार भनेर अझ बढी चिनिनुहुन्छ उहाँ माफ गर्नुहोला उहाँसँग पनि हामी टेलिफोन सम्पर्क मार्फत कुराकानी गर्ने कोसिस गर्नेछौँ उहाँ एकदमै व्यस्त हुनुहुन्छ अहिले अस्ट्रेलियामा र हामीले उहाँसँग कन्ट्याक्ट गर्ने कोसिस गरिरहेका छौँ कन्ट्याक्ट हुने बित्तिकै हामी तपाईँहरूलाई उहाँसँग गरिएको कुराकानी पनि प्रस्तुत गर्नेछौँ यहाँनिर तर अहिलेलाई भने यस कुमारको आवाजमा यो गीत आज फेरि उनको यादमा मैले आँसु बगाइदिए। यसकुमारको यो सुमधुर यसकुमारको आवाजमा रहेको यो सुमधुर गीत तपाईँहरूलाई मन पर्यो होला श्रोताहरू। कार्यक्रम हो भोइस अफ साङ्गला, रेडियो एडलेड 101.5 मेगाहर्ज, हरेक आइतबार 5:30 बजेदेखि 7:30 बजेसम्म, तर हाम्रो एक्चुअल टाइम भनेको 6:30 बजेदेखि 7:30 बजेसम्म। श्रोताहरू, मैले कार्यक्रममा यो गीत बजाउनुभन्दा अगाडि भनेको थिएँ आज हामीसँग एकजना गेस्ट हुनुहुन्छ। गेस्ट भन्दा पनि उहाँ अब हाम्रो कार्यक्रमको एउटा भाग बनिसक्नुभएको छ, पार्ट बनिसक्नुभएको छ। किन भन्दाखेरि उहाँ पहिला पनि हाम्रो स्टुडियोमा आएर उहाँले गर्नुभएका कामहरूको बारेमा जानकारी गराउनु भएको थियो, र फेरि पनि उहाँहरूले अर्को एउटा कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ। त्यही विषयमा छलफल गर्नका लागि भनौँ न, त्यही विषयमा हामी लगायत सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउनका लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ नारायण गुरुङजी। नारायण गुरुङजी, तपाईँलाई स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद सञ्जयजी।
सर्वप्रथम त तपाईँ बोर्डल फर स्कुल एउटा जुन क्याम्पेन चलाइराख्नु भएको छ,
हजुर,
त्यसको बारेमा फेरि एकचोटि हाम्रो श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न।
भन्नुपर्दाखेरि बोर्डल फर स्कुल र हेल्प नेपाल नेटवर्क, अब उहाँहरू भनेको धेरै अलि ठुलो सञ्जाल भएको, हाम्रो पनि यो एडलेडबाट हामीले सुरुवात गरेको, यो हामी बोटल क्यान्स, यो जति पनि यो रिफन्डेबल बोटल क्यान्सहरू त्यो हामी जम्मा गर्छौँ, त्यसलाई लगेर बेच्छौँ, र त्यही पैसाबाट हामीले नेपालमा चाहिँ हामीले नेपालको स्कुलहरूमा पठाउँछौँ।
अहिलेसम्म कति गरिसक्नु भएको छ?
अहिलेसम्ममा अहिले एक्ज्याक्टली अब भोलि हाम्रो सायद आउँछ, अहिलेसम्म हामीले भर्खरै मात्र हामीले वाग्ली इन्टरप्राइजेसबाट चाहिँ हामीले 2,25,000 चाहिँ अहिले नेपालमा पठायौँ, जुन श्री सानो काप्रे स्कुलकोलाई, र हाम्रो भोलिन्टियर पनि त्यहीँ हुनुहुन्छ, उहाँ चाहिँ प्रकृति थामी भन्ने, उहाँ चाहिँ युएनडिपीमा पनि काम गर्नुहुन्छ। उहाँ चाहिँ अब आइतबार नेक्स्ट आइतबार चाहिँ उहाँ त्यो स्कुलतर्फ जाँदै हुनुहुन्छ।
अब जस्तो तपाईँहरूले 2,25,000 सानो श्री सानो भन्ने विद्यालयलाई पठाउनु भयो, त्यो पैसा त्यहाँको भौतिक पूर्वाधार विकासको लागि युज हुन्छ या चाहिँ शैक्षिक?
हजुर, भौतिक पूर्वाधारको लागि नै हो यो स्कुल बिल्डिङको लागि।
ए हजुर, अहिले त्यहाँ गएको रकम भनेको चाहिँ भौतिक पूर्वाधार हो, त्यहाँको स्कुलको बिल्डिङ। अनि केही आइडिया छ तपाईँलाई कति कोठाको स्कुल अथवा भवन बन्दैछ, त्यहाँ के हुँदैछ?
यसको लागि अब हाम्रो यो सम्पूर्ण जानकारी इन्फर्मेसन चाहिँ अब हाम्रो वेबसाइट र फेसबुक पनि आउँछ अब नेक्स्ट विकतिर। हाम्रो यो थामी, यो प्रकृति थामीहरू हुन्छ हाम्रो अफिसियली, उहाँ बोटल फोर्ड स्कुलको भोलिन्टियर हुनुहुन्छ, जाँदै हुनुहुन्छ, र उहाँहरूको डिमान्ड भनेको अहिलेसम्म 8-10 लाख भन्नुभएको छ, तर एक्ज्याक्टली यसको निक्युअल चाहिँ अर्को हप्ता थाहा हुन्छ।
भनेपछि त्यहाँ कुनै भौतिक निर्माण अथवा विद्यालय निर्माण गर्नका लागि 8-10 लाख रुपियाँको आवश्यकता देखिएको छ। अनि त्यो कति कोठाको भवन बन्दैछ?
अहिले त हामीले एउटा ब्लक मात्र गरेर अहिले 6 कोठाको हुनसक्छ, त्यो ब्लकलाई चाहिँ हामीले भइरहेको ब्लकलाई अब रेनोभेट गर्दैछौँ, त्यसलाई भत्काएर अनि रेनोभेट गर्दैछौँ।
हजुर, ल यो कुराकानी भयो बोटल फर स्कुलको, होइन बोटल फर तपाईँहरूले खाली भनौँ न खाली बोटलहरू क्यानहरू बेचेर जम्मा गरेको रकम एउटा नेपालको स्कुललाई, एउटा विभिन्न ठाउँको स्कुललाई भवन निर्माणका लागि पठाइराख्नु भएको छ। यो एकदमै तारिफ गरेर पनि नपुग्ने कुरा होइन। तर अब हामी आजको सन्दर्भमा म आउन चाहन्छु, तपाईँहरूले अब जस्तो यो कार्यक्रममा अस्ट्रेलियामा बस्ने नेपालीहरू सम्पूर्णलाई थाहा नै छ अहिले, किन भन्दाखेरि अब रविन्द्र मिश्रजी चाहिँ अहिले हटलिस्टमा हुनुहुन्छ, किन भन्दाखेरि उहाँ हेल्प नेपाल नेटवर्कको अक्षय कोष 10 करोड अक्षय कोष पुर्याउने जुन लक्ष्य अनुसार उहाँ चाहिँ अस्ट्रेलियामा अहिले फन्ड भनौँ न रकम सङ्कलनमा आउनु भएको छ, र त्यही सन्दर्भलाई तपाईँहरूले छोपेर यो छलफल कार्यक्रम पनि राख्दै हुनुहुन्छ भन्ने मैले सुनेको थिएँ, त्यसको बारेमा हजुर भलाकुसारी, त्यसको बारेमा यसो जानकारी गराउनुहोस् न।
खासै भन्यो भने यसमा हामीले हाम्रो दुईवटा उद्देश्य छ, एउटा उद्देश्य अब यो हाम्रो हेल्प नेपाल नेटवर्कको लागि पनि केही रकमहरू डोनेसनहरू उठाइदिउँ भन्ने पनि छ, किनभने अहिले जुन हिसाबले मान्छेहरूले जागरूकता देखाइरहनु भएको छ, जो डोनेसनको कार्यक्रमहरू लिएर आउनुभएको छ, उहाँहरूको सहभागिता देख्दाखेरि हामी अत्यन्तै हामी एकदम खुसी छौँ त्यसलाई। र एउटा हेल्प नेपाल नेटवर्कलाई पनि यहाँको भएको जति पनि अर्गनाइजेसनहरू छ, बिजनेस हाउसेसहरू छ, त्यसलाई एउटा उहाँको नेटवर्कसँग हामीले मिलाइदिने प्रयास गर्ने हो, एफएम स्टुडियोहरू छ जस्तै तपाईँहरू लगाएर।
हजुर हजुर, बिल्कुल।
अनि दोस्रो हामीले एउटा भलाकुसारी भन्ने एउटा मञ्च हामी आफैले पनि एउटा बनाउन खोजिराखेका छौँ, किनभने जति पनि नेपालबाट राजनेताहरूदेखि लिएर कलाकार मित्र जति पनि आउनुहुन्छ उहाँ सिडनी मेलबर्नमा मात्र सीमित भएको देखेका छौँ. त्यसैले एउटा भलाकुसारी भन्ने एउटा हामी यस्तो मञ्च बनाउन चाहन्छौँ हामीलाई उहाँहरूबीच उहाँको कुराहरू हाम्रो कुराहरू हरेक इस्युहरू हरेक एक्सपिरियन्सहरू हामी सेयर गर्न सकोस् कुराहरू बाँड्न सकोस् कुराहरू गर्न पाओस् त्यही मञ्च बनाउ त्यो मञ्चको लागि पनि हामीले अहिले हाम्रो रविन्द्र मिश्र चाहिँ उपयुक्त समय हो कि जस्तो लागेर हामीले यो अब आउने ट्युजडे
भनेपछि तपाईँहरूको भलाकुसारी जुन मञ्च एउटा निर्माण गर्ने सोचमा हुनुहुन्छ त्यसको उद्घाटन रविन्द्र मिश्रजीबाट हुने भयो होइन?
यस एक्ज्याक्टली त्यही.
अनि कहिले हुँदैछ यो कहाँ हुँदैछ त्यसको बारेमा पनि केही जानकारी गराउनुहोस् न.
यो अब समय अवधि एकदम छोटो भएको कारणले हामीले खास उहाँबाट एक घण्टा मात्र मागेका छौँ. यही अब आउने मङ्गलबार किनभने उहाँ बेलुका फर्किनुहुन्छ मङ्गलबार बिहान 10:30 सायद 12 बजेसम्ममा चाहिँ यो भलाकुसारी भन्ने कार्यक्रम चाहिँ राख्दैछौँ र यसबाट हामीले फेसबुकबाट सम्पूर्ण अहिले यस यही रेडियोबाट पनि सम्पूर्ण जति पनि हाम्रो यो बिजनेस हाउसेसहरू सानसानो उद्योग धन्दा व्यापार बसेर उहाँदेखि लिएर लगायत सम्पूर्ण सङ्गठनहरू छ उहाँहरूलाई चाहिँ निमन्त्रणा दिन चाहन्छौँ.
हजुर श्रोताहरू तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गेला. आज पनि एउटा कार्यक्रम भएको थियो फन्ड रेजिङ हेल्प नेपाल नेटवर्कको लागि फन्ड रेजिङ कार्यक्रम भएको थियो जसमा चाहिँ बार्बिक्यू भनेर एउटा सानो कार्यक्रम भएको थियो र त्यहाँ चाहिँ धेरै मान्छेको सहभागिता भएको थियो. त्यसको बारेमा हामी अलिकति विशेष रूपमा आयोजकसँग नै टेलिफोन सम्पर्कमा फेरि कुराकानी गर्नेछौँ र उहाँहरूको आजको त्यो फन्ड रेजिङ प्रोग्राम कतिको सफल भयो के कति रकम जम्मा भयो र कति मान्छे सहभागी हुनुभयो भन्ने कुरा पनि हामी तपाईँहरूलाई जानकारी गराउनेछौँ. रविन्द्र मिश्र हेल्प नेपाल नेटवर्क र परोपकारी पत्रकारलाई विश्वास राख्ने एकजना नेपालका पत्रकार र त्यसै गरी बीबीसी नेपाली सेवाका प्रमुख पनि उहाँ भोलि एडलेडमा आउँदै हुनुहुन्छ र भोलि साँझ उहाँको कार्यक्रम सगरमाथा नेपाली रेस्टुरेन्टमा रहेको छ डिनर प्रोग्राम. त्यसपछि भर्खरै नारायणजीले जानकारी गराए अनुसार मङ्गलबार बिहान चाहिँ 10:30 बजेदेखि करिब 12:30 बजेसम्म भलाकुसारी भनेर नेपाली कम्युनिटीमा भएका होइन रविन्द्र मिश्रजीसँग कुराकानी गर्ने र उहाँबाट जानकारी लिने र नेपाली कम्युनिटी एडिलेडमा के कस्तो स्थितिमा रहेको छ र उहाँलाई हामीले जानकारी गराउने र उहाँबाट हामी जानकारी लिने होइन त नारायणजी त्यसको उद्देश्य. हजुर श्रोताहरू अब भने हामी अर्को एउटा गीततर्फ लाग्दैछौँ यहाँनिर फेरि त्यसपछि हामी पुनः कार्यक्रममा आउनेछौँ र अरू रमाइला रोचक जानकारी गराउनेछौँ. अहिलेलाई भने इन्द्र अधिकारीजीले हामीलाई एउटा गीत रिक्वेस्ट गरेर पठाउनु भएको छ. इन्द्र अधिकारी हाम्रो भुटनिज युथ रेडियो प्रोग्राम युवा संसारका एकजना सक्रिय मेम्बर पनि हुनुहुन्छ. उहाँले आजको कार्यक्रममा यो देशमा म एउटा मान्छे खोजिरहेछु भनेर भन्ने गीत बजाइदिन हुन अनुरोध गर्नुभएको छ र उहाँ र सम्पूर्ण श्रोताहरूका लागि शिशिर योगीको आवाजमा रहेको यो गीत अहिलेलाई सुनौ श्रोताहरू. यो देशमा म एउटा मान्छे खोजिरहेछु.
काल राखे सब लाई सो
स्वागत छ कार्यक्रम वॉइस अफ साङ्ग्रीलामा। कार्यक्रमको साथमा छौ हामी म नवीन,
म सञ्जय,
म खगेन्द्र।
विशेष गरी हामी यो कार्यक्रममा नेपाली भाषा, नेपालीपन, नेपाली मनसँग सम्बन्धित भएर कुराकानी गर्दछौ भने नेपालमा भएका गतिविधिहरू र नेपाल बाहिर घटेका घटनाहरू, विभिन्न मनोरञ्जनात्मक कुराहरू कुराकानी गर्छौ। र यसै क्रममा आज हामी कुराकानी गरिरहेका छौ बोटल फर स्कूल भन्ने जुन अभियान छ त्यस अभियानका अभियानकर्ता र संस्थापक अध्यक्ष नारायण गुरुङसँग कुराकानी गरिरहेका छौँ। पुनः स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
हजुर, धन्यवाद नवीनजी।
तपाईँहरूले जुन भलाकुसारीको कार्यक्रमको कुराकानी भइरहेको थियो केही अगाडि, अझै पनि फेरि पनि पुनः हाम्रा सम्पूर्ण श्रोताहरूलाई भलाकुसारीले आगामी दिनमा पनि, यो मात्र होइन आगामी दिनमा पनि कस्ता कस्ता योजनाहरू ल्याउने चाहिँ सोचमा छ?
हजुर, धन्यवाद। भलाकुसारी मैले अघि नै भने, वास्तवमा भलाकुसारी हामीले एउटा यस्तो मञ्च हामी तयार गर्दैछौँ जसले जति पनि हामी विदेशीहरू बसेको जति पनि नेपालीहरू छन् उहाँहरूले स्वदेशबाट आउनुभएको कलाकार, राजनैतिक व्यक्तित्व, उहाँहरूसँग आफ्नो कुराहरू राख्न सक्नुहुन्छ, उहाँहरूको कुराहरू सुन्नुहुन्छ। किनभने मलाई लाग्छ यहाँ बसोबासित हरेक नेपालीहरूको मनमा चाहिँ अझै पनि यहाँ पलायन भए पनि अझै पनि आफ्नो घर परिवार, छरछिमेक, समाजको उहाँहरू त्यो विषयमा उहाँहरूलाई अझै पनि माया छ होला, केही सोध्न मन लागेको छ होला भन्ने मलाई लाग्छ। त्यही भएर यो भलाकुसारी भन्ने हामीले यो मञ्च राखेका हौँ। प्लस अब जति पनि अहिले एडलेटमा आएको छ, जति पनि कलाकारहरू आएको छ, जति पनि राजनैतिक व्यक्तिहरू आउनुभएको छ, उहाँहरूलाई एउटा मञ्च चाहिँ मलाई नभएको जस्तो मलाई महसुस भयो। कसैको घरमा गएर बोल्छन्, कसैको रेस्टुरेन्टमा गएर जान्छन्, कसै जान मिल्दैन, कसै एउटा यो मञ्च मात्र हामीले बनाएको र भोलिको आगामी दिनमा अब सिडनी मेलबर्नमा अब जस्तै कहिले गगन थापाको कुराहरू सुन्छौँ, कहिले बाबुराम भट्टराई आउनुभयो भने सुनाउँछौँ, उहाँहरूलाई चाहिँ यस मञ्चमा हामी अब एउटा बोडल फोर स्कुल चाहिँ एउटा नेटवर्क मात्र हो, उहाँले उहाँहरूलाई हामी निमन्त्रणा गर्छौँ होइन, त्यसपछि यहाँ बोलाउँछौँ, त्यसपछि हामी सम्पूर्ण यहाँ नेपालीवासीहरूलाई आफ्नो कुराहरू राख्न लगाउँछौँ, आफ्नो उहाँहरूको कुराहरू सुन्छौँ। भलाकुसारी यो चाहिँ इन्टरेक्सन अथवा बहस भन्दा पनि भलाकुसारी।
हजुर नारायणजी, तपाईँले जुन यो कुरा गर्नुभयो, तर कुनै क्रममा जस्तै तपाईँले साउथ अस्ट्रेलियामा अलिकति त्यस्तो बाहिर नेपालबाट आउने जति उच्च पद अधिकारीहरूको चाहिँ भ्रमण हुन्छ तर एडिलेडमा हुँदैन भने, तर यो जुन बोटल फर स्कुलको लागि जुन अभियान तपाईँले चलाउनु भएको छ यो फोकस साउथ अस्ट्रेलियाको लागि मात्रै हो कि या त अरू स्टेटको लागि, सिडनी या मेलबर्न, पर्थ, डार्विनतिर पनि तपाईँ अरू अभियान र कार्यकर्ता र अरू अभियान तपाईँको सहकर्मी साथीहरू पनि हुनुहुन्छ यसमा यो अभियानमा?
यो अभियान भन्ने नै हो भने हामी अहिलेसम्म अब भन्नाले आफ्नो एरियागत हेर्दाखेरि हामी एडलेड मात्र हो तत्कालीनको लागि, तर मैले भने नि आवाजहरू भनेको जुन आवाज एउटा चाहिन्छ मेरो विचारमा, कुनै पनि एउटा क्याम्पेन लिनलाई, कुनै पनि विचारलाई लिएर जानलाई एउटा आवाज चाहिन्छ। यो अस्ट्रेलिया वाइड नै हाम्रो जाने प्लान छ, तर अहिले विभिन्न कारणले गर्दा साथीभाइहरू, किनभने मेरो म एक्लैले यो मलाई लाग्छ यो क्याम्पेन रन हुन्छ जस्तो लाग्दैन होइन, यसमा अरू पनि साथीहरू छन्, अब विभिन्न समयले गर्दाखेरि, विभिन्न परिस्थितिले गर्दाखेरि अलिकति जान सकेको छैन, तर मलाई लाग्छ हामी निकट भविष्यमा सिडनी मेलबर्नमा हामी जाँदैछौँ, हाम्रो चाहिँ कुराकानी भइरहेको छ, त्यताको ठुल्ठुलो इभेन्टहरूमा चाहिँ हामी हाम्रो क्याम्पेनहरू लिएर जान्छौँ, जस्तै अब अरू क्याम्पेनहरू जस्तै महिनाको $2 अथवा चाहिँ डोनेसनको कुराहरू, किनभने त्यहाँ रिफन्डेबल कुराहरू हुँदैन र हाम्रो लक्ष्य चाहिँ छ, तर हेर्दै जाउँ यो हामी आगामी अर्को वर्ष अथवा
नारायणजी, यसलाई चाहिँ यसरी बुझ्न सकिन्छ नेपालीहरूको चाहिँ यो एउटा साझा समूह जहाँ चाहिँ नेपाली नै आएको बेला, नेपालको उच्च पदाधिकारीहरू आएको बेला उहाँहरूसँग छलफल र भलाकुसारी गर्ने एउटा ठाउँ, यसरी बुझ्न सकिन्छ यसलाई?
हजुर, यो भलाकुसारी भन्ने चाहिँ यो हजुर त्यो चाहिँ बुझ्न सकिन्छ, तर बोटल फोर स्कुल भन्ने इन्टिटी चाहिँ छुट्टै हो, प्रसङ्ग चाहिँ यो भलाकुसारी अहिले हामी गर्दै रविन्द्र मिश्रसँग गर्दैछौँ, आयोजक मात्र बोटल फोर स्कुल हो, भन्नाले यो अर्गनाइज मात्र गरेको तर भलाकुसारी अब यो ट्युजडे चाहिँ उहाँसँग हुन्छ यो डोनेसन
श्रोताहरूलाई चाहिँ अन्यल हुनसक्छ बोटल फर स्कुल र भलाकुसारी के फरक पाटो हो कि एउटै पाटो हो कसरी गर्न लागेको यो अझ विस्तृत रूपमा बताइदिनु न
यो भलाकुसारी भनेको इभेन्ट हो भन्नाले एउटा इभेन्ट हो हामीले गर्दैछौँ जस्तै
सधैँभरि गर्नुहुन्छ कि एकचोटि मात्र
यो चाहिँ हामी आगामी सधैँभरि गर्ने हाम्रो प्लान छ
बोटल फर स्कुलले नै गर्छ यो इभेन्ट चाहिँ
हजुर भलाकुसारी भने होइन प्रेजेन्ट भयो भलाकुसारी तर अब यसमा आयोजकहरू अरू पनि हुनसक्छ बोर्डर फर स्कुलले एउटा च्यारिटी हाउस भएर अब यसलाई यसरी चाहिँ सिधै इभेन्ट अर्गनाइजर जसरी लिन चाहिँ मिल्दैन तर पनि हामीले अरू आयोजकहरू जस्तै अहिले चाहिँ हामी एसोसिएट गरेर कोअर्डिनेट गरेर एसएजिआई भन्ने एउटा छन् यो साउथ अस्ट्रेलियन ग्रुप अफ इनोभेटर्स उहाँसँग हामीले कोअर्डिनेट गरिरहेका छौँ
जस्तै नारायणजी अहिले भर्खरै हामीलाई फेसबुकमा एउटा म्यासेज प्राप्त भयो इन्द्र अधिकारीजीले हामीलाई लेखेर के पठाउनु भएको छ भन्दाखेरि जस्तो तपाईँले यो जुन भलाकुसारी मञ्च स्थापना गर्ने एउटा उद्देश्य राख्नुभएको छ र तपाईँले भनेअनुसार अस्ट्रेलियामा विभिन्न किसिमका मान्छेहरू भनौँ न नेपालबाट प्रतिनिधिहरू जस्तो भनौँ कलाकार आउँछन् नेताहरू आउँछन् हुन्छन् मैले भनेको होइन यो इन्द्र अधिकारीजीले एउटा शुभेच्छा राख्नुभएको छ जुन अब पोलिटिसियनहरू आउँछन् पोलिटिसियनहरू आउँदाखेरि त्यो भनौँ न अलिकति पोलिटिसियन चाहे त्यो कुनै नेपाली काङ्ग्रेस होस् या चाहे एमाले होस् चाहे माओवादी होस् चाहे जो कोही होस् तिनीहरूलाई मात्रै बोलाउने अथवा तिनीहरूलाई मात्रै आउने हो या चाहिँ मान्छेहरू बोलाउँदाखेरि चाहिँ मान्छेको ब्याकग्राउन्ड पनि हेर्ने हो भनेर उहाँले चाहिँ एउटा जिज्ञासा जस्तो राख्नु भएको छ के भन्नुहुन्छ तपाईँ
होइन अब हामीले त त्यस्तो कुनै पनि ब्याकग्राउन्ड अथवा कुनै पनि राजनैतिक के अरे उहाँ अवश्य पनि हुन हामी त्यस्तो केही पनि हेर्दैनौँ यो मेरो अहिलेसम्म हाम्रो यो सोचाइ चाहिँ भलाकुसारी इभेन्टमा वास्तवमा जस्तै आउनुहुन्छ उहाँहरूले हाम्रो जिज्ञासाहरू जस्तै हाम्रो कुराहरू राख्ने एउटा मञ्च हो उहाँहरूले सुन्ने एउटा सेयरिङ एउटा सेयर गर्ने हो यसमा हामीले मलाई लाग्छ पर्टिकुलर कुनै ब्याकग्राउन्ड त्यस्तो चाहिँ हामी हेर्दैनौँ होला सायद तर होइन
र उहाँले लास्टमा थप्नु भएको पनि छ इङ्ग्लिसमै लेख्नु भएको छ आई विश तपाईँहरूको यो फर्म के अरे यो जुन भलाकुसारी मञ्च छ भोलि गएर कुनै पोलिटिकल फर्ममा चाहिँ परिणत नहोस् भनेर पनि लेख्नु भएको छ
मलाई लाग्छ अब यो भलाकुसारी चलाउने जति पनि हामी आएको छ हामी कुनै पनि पोलिटिक्स हामीलाई त्यति ज्ञान चाहिँ छैन होइन यति हो कि हाम्रो फ्रस्ट्रेसनहरू हाम्रो जिज्ञासाहरू आफ्नो देश आफ्नो घरमा के भइरहेको छ सधैँभरिको यस्तो कुराहरू छ हामीले आफ्नो कुराहरू राख्न एउटा मञ्च मात्र हो यसमा
थ्याङ्क यू धन्यवाद इन्द्र अधिकारीजी तपाईँले आफ्नो एउटा सल्लाह सुझाव र एउटा जिज्ञासा राख्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हाम्रो कार्यक्रम सुनिराख्नु भएको छ कार्यक्रम भोइस अफ साङ्गला रेडियो एडलाइड 101.5 मेगाहर्जको तरङ्ग मार्फत र हामी कुराकानी गरिरहेका छौँ नारायण वाग्लेजीसँग माफ गर्नुहोला श्रोताहरू नारायण गुरुङसँग त्यस यसपछि भने फेरि हामी कुराकानीको क्रमलाई जारी राख्नेछौँ र अहिलेलाई भने नेताजी जोइन्ट फ्यामिली इन्टरनेसनलको आवाजमा रहेको नेताजी
ओहो नेताजी बल्ल पाल्नु भो बुढी हल्लाउँदै सत्ता जान्नु भो ओहो नेताजी बल्ल पाल्नु भो बुढी हल्लाउँदै सत्ता उठाउँदै कफ लडाउनु भो सोझा जनतालाई क्याउनु भो ओ नेताजी हाम्रो नेताजी के हो नेताजी भाषण गरो हान्नु भो नलेखी संविधान पर सार्नु भो के हो नेताजी भाषण दरो हान्नु भो नलेखी संविधान पर सार्नु भो आफ्नो जीवनकालमा के गर्नु भो पैसा पैसाले घर भर्नु भो नेताजी सल्लाहमा
पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा। यतिखेर हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ रविन्द्र मिश्र, हेल्प नेपाल नेटवर्कको जुन हामी कुराकानी गरिरहेका थियौँ, उहाँलाई स्वागत गर्न चाहन्छौँ कार्यक्रममा। रविन्द्र मिश्रजी, कार्यक्रममा स्वागत छ। हाम्रा सम्पूर्ण श्रोताहरूलाई यहाँको अब एडिलाइडमा हुन गइरहेको कार्यक्रमको बारेमा छोटो रूपमा बताइदिनुहोस् न, किनभने तपाईँ पनि कार्यक्रममा हुनुहुन्छ हामीले जानकारी पाए अनुसार, र त्यस कारणले गर्दा यो कार्यक्रमको बारेमा बताइदिनुहोस् न।
हामी अहिले हेल्प नेपाल नेटवर्कको 10 करोडको परोपकारी अक्षयको स्थापना गर्ने अभियानमा छौँ। त्यसै सिलसिलामा पहिला दक्षिण कोरिया अनि युरोपबाट हामीले धेरै सहयोगहरू सङ्कलन गऱ्यौँ। अरू साथीहरूले पनि गरिराख्नु भएको छ, अस्ट्रेलियाका साथीहरूले पनि गरिराख्नु भएको छ, तर अहिले चाहिँ अस्ट्रेलियाभरि सिडनी, मेलबर्न, एडलेड, क्यानबेरा, ब्रिस्बेन, पर्थ अनि न्युजिल्यान्डका विभिन्न सहरहरूमा हामीले यो 10 करोडको लागि अभियानहरू चलाइराखेका छौँ। हिजो सिडनीको कार्यक्रम असाध्यै राम्रो भयो, हामीले सोचेको भन्दा धेरै नेपालीहरू आउनुभयो, हल सनातन भयो र हामीले ठुलै रकम त्यहाँ सङ्कलन गऱ्यौँ, कति भन्ने चाहिँ ठ्याक्कै हिसाब निकालिसकेको छैन। त्यसै गरी भोलि पनि हामी एडलेड आउँदैछौँ। एडलेडमा भएका नेपालीहरू कतिपय कामको बाध्यताले आउन नसक्नु होला कार्यक्रममा, तर आयोजकहरूलाई सम्पर्क गरेर उहाँहरूले पनि सानै किन नहोस्, नसक्दाखेरि $1 सक्दाखेरि $100 $500 $1000 अथवा $10 $30 जति सकिन्छ सहयोग गरिदिनु होला भन्ने हाम्रो अपेक्षा छ। 10 करोडको परोपकारी अक्षयको चाहिँ नेपाली नेपालीको सहयोगबाट स्थापना गर्ने हो, नेपाली नेपालीको सहयोगबाट त्यसलाई निर्माण गर्ने हो, र नेपालका साँच्चीकै तपाईँ हामी जुन किसिमको पृष्ठभूमिबाट आएका छौँ त्यो त्यहाँ भएका स्कुलहरू त्यहाँ भएका हेल्प पोस्टहरूलाई सहयोग गर्ने हो र हामी सबै नेपालीले सहयोग गरेको हो भन्ने कुरालाई प्रमाणित गर्ने हो। त्यस हुनाले यो विदेशी दाताहरूसँग धेरै पैसा लिएर खोजेर गर्ने काम होइन, थोरै नै किन नहोस् तर हरेक नेपालीको सहभागिता होस् भन्ने हाम्रो चाहना छ र एडलेडमा बस्ने नेपालीहरूबाट पनि हामी त्यही अपेक्षा गर्छौँ।
रविन्द्र मिश्रजी यहाँ कार्यक्रममा हुनुहुन्छ र यहाँको अमूल्य समयको लागि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ भोइस अफ साङ्ग्रिलाको तर्फदेखि। र
हजुर रविन्द्र मिश्रजी, तपाईँसँग प्रत्यक्ष कुरा गर्न पाइयो यसको यसमा चाहिँ हामी धेरै आभारी छौँ, र तपाईँ व्यस्तताका बावजुद पनि हामीलाई 2-4 मिनट भए पनि तपाईँको समय उपलब्ध गराउनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र भोलि एडलेडमा हुने प्रोग्राम हामी सम्पूर्ण एडलेडवासीहरू मिलेर एकदमै सक्सेसफुल बनाउने छौँ र बन्नेछ भन्ने हामीले आशा लिएका छौँ।
नबन्ने कुरै छैन, म तपाईँहरू सबैलाई भेट्न प्रतीक्षारत छु, भोलि हामी त्यहाँको कार्यक्रमको लागि आइपुग्छौँ।
हजुर हस् त रविन्द्र मिश्रजी, समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
हजुर श्रोताहरू, यति बेला हामी कुराकानी गर्दैथ्यौँ रविन्द्र मिश्रजीसँग, हेल्थ नेपाल नेटवर्कका संस्थापक र त्यसै गरी परोपकारी पत्रकारिताका एकजना सूत्रधार र त्यस बाहेक पनि बीबीसी नेपाली सेवाका प्रमुख यति बेला अस्ट्रेलियामा हुनुहुन्छ र आज उहाँ सिडनीको कार्यक्रम सकेर मेलबर्नमा, यति बेला मेलबर्नमा हुनुहुन्थ्यो, मेलबर्नमा प्रोग्राम हुँदाहुँदै हामीले 4 मिनट मात्रै भए पनि हामीसँग बोलिदिनुहोस् भनेर रिक्वेस्ट राखेका
थियौँ। एकदमै उहाँ स्टेजमा हुनुहुन्थ्यो, स्टेजमा हुँदाहुँदै पनि हामीले उहाँले हाम्रो लागि समय निकाल्नु भएको छ, उहाँलाई हामीले धेरै धेरै धन्यवाद भन्नै पर्ने हुन्छ।
हजुर अब किन भन्दाखेरि हाम्रो कार्यक्रम भोइस अफ साङ्गिला हरेक आइतबार आउने गर्छ हप्ताको एकचोटि मात्र, तर रविन्द्र मिश्रजी एडलेडमा भोलि मात्रै आइपुग्नुहुन्छ, किन भन्दाखेरि हामी उहाँसँग प्रत्यक्ष कुराकानी यसरी गर्न पाउँदैन थियौँ।
तर यो एउटा चाहिँ मैले एउटा कुरा जोड्न पाएँ, जोड्न चाहन्छु सञ्जयजी, समाजसेवा किन गर्ने, नेपालको लागि किन गर्ने भन्न चाहिँ जोड्न चाहे किन गर्ने भन्दा पनि हामीले हेल्प नेपाल नेटवर्क, बोटल फर स्कुल यिनी संस्थालाई हेल्प गर्यो भने के हुन्छ त, कसरी हेल्प गर्न सकिन्छ भन्न मैले बताउन चाहन्छु। यसको लागि छुट्टै रकम नै सङ्कलन गर्नुपर्छ जस्तो मलाई लाग्दैन। हामीले दैनिक प्रयोग गर्ने फजुल खर्चहरू, हामीले बाहिर गएर धेरै कफी खान्छौँ होला, हामीले मद्यपान गर्छौँ होला, धुम्रपान गर्छौँ होला, त्यही एक बोतल बियर कमी गर्यो भने हामीले चाहिँ त्यो एक बोतल बियर केमा प्रयोग गर्न सकिन्छ त, जसले बोटल फर स्कुलले चाहिँ हामीले बोटल फर स्कुललाई चाहिँ एक बोतल बियरको रकम उहाँलाई दिने हो भने उहाँले चाहिँ त्यो पैसालाई एउटा विद्यार्थीले पढ्न पाउनेछ, साथसाथै विभिन्न व्यक्तिहरूले चाहिँ समयमै औषधि पाउन सक्नुहुन्छ हेल्प नेपालको थ्रुबाट। त्यस कारणले
बिल्कुल नवीनजी, जस्तै हेल्प नेपाल नेटवर्कको एउटा सूत्र पनि त्यही, मूल सूत्र पनि त्यही हो,
एकदम होइन, रमाइलो गर्दै थोरै पैसा बचाएर
महिनामा 100 रुपियाँ
एकदम
नेपाली कन्टेक्स्टमा, र बाहिर विदेशको कन्टेक्स्टमा कुरा गर्नुपर्दाखेरि महिनाको $1 होइन, र यदि तपाईँ महिनामा 20 बियर खानुहुन्छ भने एउटा बियर बोटल एउटा बियर कम खानुहोस् र त्यो बचेको पैसा हेल्प नेपाल नेटवर्कलाई पठाउनुहोस्, जसले चाहिँ नेपालका विभिन्न जुन विपन्न हामीभन्दा धेरै कष्टकर जीवन बिताइरहेका छन् तिनीहरूको जीवनस्तर माथि उठाउनको लागि सहयोग पुग्छ।
होइन, यसै गरी सञ्जयजीले भन्छ, जस्तै तपाईँले जस्तै बियर खानुहुन्छ, बियर खाएपछि एक बोतल कम खानु, तर बियर खाएपछि त्यो बोतल त खाली भयो नि,
हजुर बोतल खाली भयो,
बोतल खाली भयो, केन खाली भयो, त्यो पनि त हामी एउटा अभियानमा
बोतल फर स्कुलका उहाँहरूलाई हामी डोनेसन गर्न सक्छौँ। यो एउटा सुदृढ समाजको
एकदमै
के भन्ने यसलाई सुरुवात, फर्स्ट स्टेप यहाँबाट सुरु हुन्छ। श्रोताहरू, हामीले नगरे कसले गर्ने, हजुर वैशव साङ्गीला रेडियो 101.5 मेगाहर्जमा हामी छौँ तपाईँहरूको साथमा, म सञ्जय,
म खगेन्द्र
र म नवीन,
र अब भने हामी फेरि कुराकानी जोड्दैछौ नारायण गुरुङसँग।
नारायणजी, फेरि कार्यक्रममा भइसँगमा स्वागत छ।
नारायणजीले सोध्न चाहे जुन फोरम गराउँदै हुनुहुन्छ भला कुसारी, र वास्तवमा नेपालीहरूको समस्या के देख्नुहुन्छ तपाईँले एडिलाइडमा?
खासै समस्या त अब खासै आफू यहाँहरू सबैजना नेपालीहरू आफ्नो कार्यमै व्यस्त छन्, तर कहिलेकाहीँ उहाँहरू कुराहरू कहिलेकाहीँ गेट टुगेदर हुँदाखेरि चाहिँ उहाँहरूको फ्रस्ट्रेसन पनि देखिन्छ, सधैँ जस्तै नेपाल बन्द भयो, नेपालमा सधैँ हडताल भयो इत्यादि इत्यादि, यो फ्रस्ट्रेसन मलाई लाग्छ आम हरेक नेपालीमा चाहिँ मैले देखेँ।
यहाँ चाहिँ एउटा के आरोप पनि छ भने सानो ग्रुप भए तापनि यहाँ राजनीतिक रूपले चाहिँ विभाजन भएर चाहिँ नेपाली समाज बसिरहेको छ, अझै पछाडि गएको छ भनेर चाहिँ एउटा आरोप पनि मैले बेला बेलामा सुन्ने गर्छु, यो कति सत्यता पाउनु भएको छ?
जहाँसम्म अब यसलाई खै कसरी सत्य असत्य भन्ने, अब मान्छेले अब जसरी सहयोग गर्न सक्नुहुन्छ त्यसरी नै गर्न सक्नुहुन्छ, जसरी मान्छेले जसरी आफ्नो विचारलाई व्यक्त गर्नुहुन्छ उहाँले त्यसरी नै व्यक्त गर्नुहुन्छ। सायद यसलाई म चाहिँ यो म ह्युमन नेचर नै भन्छु होइन, यसलाई चाहिँ खास यो हामीमा मात्र छ जस्तो लाग्दैन, यो समस्त सबैमा छ यो होइन, यसलाई चाहिँ म खास त्यति साह्रो नेगेटिभली चाहिँ म हेर्दिनँ यसलाई, किनभने यो मलाई जहाँसम्म लाग्छ यो ह्युमन नेचर नै हो।
यो सानो समुदायमा पनि यस्तो हुनु राम्रो हो त? फेरि
राम्रो त म भन्दिनँ, तर यो हामीमै गाँसिएको कुरा नै हो, यो हामी भन्नै सक्दैनौँ, किनभने अब मलाई दाल मनपर्छ, तपाईँलाई कालो दाल मन पर्ला, मलाई पहेँलो दाल मन पर्ला, होइन यो ह्युमन नेचर हो। तर हामी बोडल फोर स्कुलले चाहिँ यसलाई नै मिलाउन खोजिरहेको, एउटा यो नेटवर्क यसलाई चाहिँ अलिक मिलाउन खोजेको होइन, अब कोही शनि अब भनौँ आजको आयोजनामा आउनु, आज जति पनि आउनु भ्याउनु भयो उहाँहरू आउनुभयो, आउनु सक्नु भएन भने
भोलि
सगरमाथा आउनुहुन्छ, त्यहाँ पनि अब आज जति पनि भोलि आउनुभयो तर हाम्रो रविन्द्र मिश्रले हेर्न देख्नु पाउनु भएन, उहाँसँग भेट गर्नु पाउनु भएन, त्यो ट्युजडेको प्रोग्राममा आएर उहाँहरूले देख्न सक्नुहुन्छ।
बिल्कुल, ट्युजडेको प्रोग्राम भनेको भलाकुसारी बिहान 10:30 बजेदेखि 12:30 बजेसम्म कार्यक्रम सञ्चालन गर्ने उहाँहरूको लक्ष्य रहेको छ। रविन्द्र मिश्रजी र नेपाली कम्युनिटी जुन चाहिँ एडिलेडमा बसोबास गर्नुहुन्छ, साउथ अस्ट्रेलियामा बसोबास गर्नुहुन्छ, र सानोतिनो जस्तो जे भए पनि बिजनेस चलाइराख्नु भएको छ, कम्युनिटीलाई केही सहयोग गरिराख्नु भएको छ, कम्युनिटीमा हामीले यो कम्युनिटी नेपाली कम्युनिटीलाई केही गर्नुपर्छ, र नेपाली कम्युनिटी मात्र होइन नेपाल हाम्रो देश र हाम्रो देशमा रहेका ती गरिब जनतालाई पनि केही सहयोग गर्नुपर्छ भन्ने एउटा उद्देश्यका साथ आजको फन्ड रेजिङ कार्यक्रम भयो। त्यसै गरी अर्को मंगलबार नारायण गुरुङ जो हाम्रो स्टुडियोमा हुनुहुन्छ अहिले, र उहाँहरूको एउटा बोर्डर फर स्कुलले एउटा क्याम्पेन गर्दैछ त्यो दिन भलाखुसारी मञ्चमा, र हामीलाई अर्को एउटा म्यासेज प्राप्त भएको छ, फेरि पनि इन्द्र अधिकारीजीले म्यासेज पठाउनु भएको छ, भुटनिज कम्युनिटीबाट पनि यो क्याम्पेनमा केही कन्ट्रिब्युट गर्न सकिन्छ कि या हामी गर्न चाहन्छौँ भनेर भन्नुभएको छ, के भन्नुहुन्छ?
अवश्य गर्न सकिन्छ. हामीले त अहिले मलाई जहाँसम्म हाम्रो फेसबुक अब हाम्रो एडमिनिस्ट्रेसन हेर्नु भइरहेको सुधीर लालचन्दले सबै अपलोड गर्दैछ. हामीले इन्भिटेसन भुटनिज कम्युनिटीहरूमा जस्तै भुटनिज युवा सञ्चार जस्तै भुटनिज इथनिक ग्रुपदेखि लिएर सबैमा हामीले इन्भिटेसन दिइरहेका छौँ. मलाई लाग्छ उहाँहरू पनि नेपाली भाषी नै हो र प्रायः जस्तो यो नयाँ जेनेरेसनहरू सबै उहाँ नेपालमै जन्मिनु भएको हो. उहाँलाई पनि सहयोग सबैले गर्न सक्छ जस्तो लाग्छ मलाई.
हजुर हस्त नारायण गुरुङजी कार्यक्रममा आइदिनु भयो, कार्यक्रमको बारेमा तपाईँले गर्न लागेको कार्यक्रमको बारेमा जानकारी गराइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद.
हजुर धन्यवाद सञ्जीवजी.
र तपाईँहरूको क्याम्पेन सफल रहोस् र बोटल फर स्कुललाई अझ पनि बोटल्स र क्यान्सहरू मिल्दै जाओस् यो हाम्रो शुभकामना.
हस् धन्यवाद धन्यवाद साङ्ग्रीलाका आवाजहरू.
हजुर श्रोताहरू, कार्यक्रम भोइस अफ साङ्गिला रेडियोले 101.5 मेगाहर्जको तरङ्ग मार्फत हामी हरेक आइतबार 6:30-7:30 आउने गर्छौं, तर विगतका केही हप्तादेखि हामी 5:30 हाम्रो कार्यक्रम शुरू गरिरहेका छौं. किन भन्दाखेरि हामीलाई चाइनिज प्रोग्राम, चाइनिज कम्युनिटी ल्याङ्ग्वेज प्रोग्राम निहाउ विकेन्डलाई चाहिँ हामी सपोर्ट गरिरहेका छौँ र हामीलाई 2 घण्टाको समय अवधि उपलब्ध भएको छ र त्यो हाम्रो लागि राम्रो कुरा हो श्रोताहरू, किन भन्दाखेरि 1 घण्टामा गर्न नसकेका कुराकानीहरू हामी 2 घण्टाभित्रमा प्रस्तुत गर्ने गर्छौँ तपाईँहरूका लागि. तपाईँहरू पनि रेडियो सुनेर 2 घण्टासम्म रेडियो सुनेर रोचक भनौँ न प्रसङ्गहरूको जानकारी लिन सक्नुहुन्छ र त्यसै गरी मिठा मिठा गीत सङ्गीत पनि सुन्न सक्नुहुन्छ. यदि तपाईँहरूले रेडियो सुन्दै हुनुहुन्छ भनेदेखि हामीले फेसबुक पेजमा आज बज्ने गीतको प्लेलिस्ट भनौँ न कतिवटा गीत बजाउने र कसका गीत बजाउने भनेर हामीले हालिसकेका छौँ. यदि तपाईँ सुन्न चाहनुहुन्छ भनेदेखि त्यहाँ चाहिँ तपाईँ गएर कमेन्ट गर्न सक्नुहुन्छ, यो नम्बरको गीत मलाई सुन्न चाहन्छु भनेपछि हामी तपाईँले रोजेको गीत हामी रेडियोमा बजाउनेछौँ. र अहिलेलाई फेरि अर्को एउटा गीत राख्दैछौँ यहाँ, सम्झना मिठो राजु लामाको आवाजमा रहेको यो गीत तपाईँहरूको लागि श्रोताहरू. त्यसपछि हामी फेरि आजको फन्ड रेजिङ प्रोग्रामको बारेमा कुराकानी गर्नेछौँ.
I'm gonna sit down.
हजुर श्रोताहरू, तपाईँले भर्खरै सुन्नुभयो राजु लामाको आवाजमा रहेको सम्झना, मिठो सम्झना, एकदमै सुमधुर गीत थियो। आशा छ तपाईँहरूलाई मन पर्यो होला। कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडिलेड 101.5 मेगाहर्जको तरङ्गमा हामी आउने गर्छौँ हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म। र यदि तपाईँ यसलाई अनलाइन सुन्न चाहनुहुन्छ भनेदेखि radio.edilaid.edu.au लगइन गर्न सक्नुहुन्छ र यसै गरी डिजिटलमा पनि हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ। श्रोताहरू, यति बेला हामी एकजना अर्का अतिथिसँग टेलिफोन सम्पर्कमा छौँ, आशिष वाग्लेजीसँग। आजको हेल्प नेपाल नेटवर्कका लागि आयोजना भएको फन्ड रेजिङ बारबिक्यू कार्यक्रमको बारेमा जानकारी गराउनका लागि र हामी सिधै उहाँसँग टेलिफोन सम्पर्कबाट तपाईँहरूलाई जानकारी गराउँछौँ। आजको कार्यक्रम कस्तो रह्यो, के भयो, कति रकम जम्मा संकलन भयो र कति मान्छेको सहभागिता रह्यो, यी सबै कुराको जानकारी हामी आशिष वाग्लेजीबाट लिँदैछौँ। आशिष वाग्लेजी, तपाईँलाई कार्यक्रममा स्वागत छ। आजको कार्यक्रम हेल्प नेपाल नेटवर्कको खान पुगोस् दिन पुगोस् शीर्षक रहेको यो फन्ड रेजिङ प्रोग्राम बारबिक्यू जुन कार्यक्रम भएको थियो, कतिको सक्सेस भयो?
एकदमै सक्सेस भयो, हामीले सोचेको भन्दा धेरै नै सक्सेस भयो जस्तो लाग्छ। मौसमले पनि साथ दियो,
हजुर,
धेरै रमाइलो पनि भयो र हाम्रो जुन एउटा गोल थियो त्योभन्दा पनि धेरै सक्सेसफुल भयो।
तपाईँको उद्देश्य चाहिँ खासमा के थियो?
हाम्रो उद्देश्य चाहिँ के भन्दाखेरि तपाईँको यहाँ रविन्द्र मिश्रजी भने अनुसार कोही पनि नछुटुन्
हजुर
भन्ने उद्देश्यले चाहिँ हामीले यो बारबिक्यू विदाउट एनी कमिटमेन्ट कसैले आफ्नो स्वेच्छाले दिने हिसाबले सबैलाई समेटेर एडलेनो भएको सकेसम्म सबैलाई जानकारी पुर्याएर एउटा रमाइलो वातावरण जम्मा गरेर सबैलाई कन्ट्रिब्युट सबैले कन्ट्रिब्युट थोरै धेरै जति भए सबैले कन्ट्रिब्युट गर्न दिने मौका हामीले क्रिएट गर्न खोजेको हौ।
हजुर, आशिषजी, अहिलेसम्म कति रकम चाहिँ संकलन गर्न सफल हुनुभएको छ?
हामीले अहिलेसम्मको हिसाब अनुसार $3,090
हजुर
संकलन गर्यौँ, लगभग तपाईँको 2,78,000 भनौँ न।
हजुर, यो जुन 3,270,000 भन्नुभयो नेपाली रकम, त्यो चाहिँ आज मात्रै जम्मा भएको कि या चाहिँ भनौँ न अरू एक अरू भनौँ न अगाडि पछाडि पनि जम्मा भइरहेको थियो? आज मात्रै जम्मा भएको रकम भनेपछि कतिजनाको सहभागिता रहेको थियो आजको फन्ड रेजिङ कार्यक्रममा?
हाम्रो लगभग 60 जनाले चाहिँ कन्ट्रिब्युट गर्नुभएको छ, सायद अरू पनि हुनुहुन्थ्यो, अभियसली कपालहरू हुनुहुन्थ्यो,
तर
मेरो विचारमा 100 जना प्लस हुनुपर्छ आज सबै मिलाएर।
ए हजुर, आजको तपाईँहरूको फन्ड रेजिङ प्रोग्राम एकदमै सक्सेसफुल भयो। भोलि रविन्द्र मिश्रजी आउँदै हुनुहुन्छ र कसरी हस्तान्तरण गर्ने सोचमा हुनुहुन्छ यो रकम उहाँलाई?
हामी भोलि चाहिँ रविन्द्रजीलाई भेटेर हामी यो सङ्कलन भएको जम्मा यति भयो भनेर हामीले उहाँलाई एउटा टोकन दिनेछौँ र पैसा चाहिँ हामीले नेपालकै हेल्प नेपाल नेटवर्ककै एकाउन्टमा हामीले ट्रान्सफर गर्ने विचार गरेका छौँ।
भनेपछि उहाँलाई सिधै यहाँ एउटा फर्मेलिटी मात्रै गर्ने र उहाँ बाँकी रकम चाहिँ हेल्प नेपाल नेटवर्कको अकाउन्टमा सिधै ट्रान्सफर गर्ने विचारमा हुनुहुन्छ?
हजुर,
एकदमै
आशिषी, अझै पनि कोही नेपालीहरूले चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने त्यसको लागि उहाँहरूले के गर्नुपर्ने हुन्छ?
उहाँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र हाम्रो एकाउन्टमा अथवा कोही साथीभाइ मार्फत उहाँले हामीबाटमा यो पैसा पुर्याउन सक्नुहुन्छ।
त्यसको लागि आशिष वाग्ले वा अन्य कोही पनि नेपाली साथीसँग उहाँले रकम पठाउन सक्नुहुन्छ?
हजुर हजुर, म दिपेन्द्र गुरुङजी, चेवन अधिकारीजी, थिर गुरुङ, रोज समला, समीर थापा, मुन्ना गुरुङ, इन्दुकेश पाण्डे,
नभए उहाँहरूले चाहिँ यहीँ भोइस अफ साङ्ग्रिलासँग पनि फोन गरेर पठाउन सक्नुहुन्छ।
हजुर,
बिल्कुलै। श्रोताहरू, तपाईँहरूले थाहा पाइहाल्नुभयो, यदि तपाईँ आजको फन्ड रेजिङ प्रोग्राममा छुट्नु भएको छ र परोपकारी तपाईँको सोच छ भनेदेखि तपाईँ हेल्प नेपाल नेटवर्कका एकजना संस्थापक हुनुहुन्छ उहाँ रविन्द्र मिश्र, भोलि एडिलेडमा आउँदै हुनुहुन्छ, भोलि उहाँको कार्यक्रम सगरमाथा नेपाली रेस्टुरेन्टमा रहेको छ, त्यहाँ पनि जान सक्नुहुन्छ। यदि तपाईँ समयले भ्याउँदैन र म चाहिँ घरैबाट भए पनि केही सहयोग गर्छु भन्न चाहनुहुन्छ भनेदेखि सोच्नुहुन्छ भनेदेखि तपाईँ भोइस अफ साङ्गिलाको फेसबुक पेजमा हामीलाई म्यासेज गर्न सक्नुहुन्छ, इनबक्स गर्न सक्नुहुन्छ या चाहिँ आशिष वाग्लेजीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। आशिष वाग्लेजी, समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
एक मिनट सन्जीव जी म केही व्यक्तिलाई यहाँ धन्यवाद पनि दिन चाहन्छु आज उहाँहरूले सपोर्ट गर्नुभएकोमा. उहाँ हुनुहुन्छ टेस्टर नेपाल रेस्टुरेन्टको काशीराम दाई. उहाँले हामीलाई आज बारबेक्यूको स्वादिष्ट खाना र मेटेरियल साथ उहाँले सहयोग गर्नुभएको छ. काशीराम दाई फ्रम टेस्टर नेपाल, भीम दाई हिमालयन किचन, सुनिल दाई, सुनिल शर्मा, प्रमोद अर्याल दाई, दीपक रावत, विष्णु बगालीजी
हजुर, उहाँ लगायत आजको फन्ड रेजिङ प्रोग्राममा सहभागी हुने सम्पूर्णलाई हाम्रो पनि धेरै धेरै धन्यवाद आइदिनु भएकोमा.
हजुर हजुर, आउनेलाई पनि, आउन नसकेर बाध्यता कारण आउन नसकेर कन्ट्रिब्युट गर्नेहरूलाई पनि र मोरली हामीलाई सपोर्ट गर्नेलाई पनि सबैलाई सबैलाई विशेष धन्यवाद हामी सबैको तर्फबाट.
हजुर हस् त आशिषजी, समय दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद. हजुर हजुर हस् त अहिले हामी कुराकानी गर्दैथ्यौँ आशिष वाग्लेजीसँग. आजको फन्ड रेजिङ प्रोग्रामको अर्गनाइजर हुनुहुन्थ्यो उहाँ र लगभग $3,000 भन्दा बढी उठिसकेको छ आजको एकदमै सोचे भन्दा धेरै नै रकम उठेको छ र यो रकम भोलि हेल्प नेपाल नेटवर्कका रविन्द्र मिश्रजीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ. रविन्द्र मिश्र हेल्प नेपाल नेटवर्क एकजना कि उहाँ नै संस्थापक हो र उहाँ एडलेडमा आउँदै हुनुहुन्छ भोलि. श्रोताहरू कार्यक्रम भोइस अफ साङ्गेला रेडियो एडलेड 101.5 मेगाहर्जमा. अब भने हामी अब यो हेल्प नेपाल नेटवर्कलाई अलिकति साइडमा राखेर अर्को प्रसङ्गतिर लाग्दैछौँ. तर त्योभन्दा अगाडि हामी तपाईँलाई अर्को एउटा गीत प्रस्तुत गर्दैछौँ यहाँनिर. श्रोताहरू यो असारको महिनामा असारे गीत नसुनी त पक्कै पनि चित्त बुझ्दैन होला.
असार दुई गते भइसक्यो सञ्जयजी, अब त बाउसे गर्ने, आली लाउने, पानी परेको है, बाउसे रोपार, गोरु हाले अब यहाँ अस्ट्रेलियामा छैन, के अरे गीतै सुनेर भए पनि चित्त बुझाउँ
चित्त बुझाउँ. हजुर बिल्कुलै खगेन्द्रजीले भने जस्तै अब भने एउटा असारे नेपाली असारे गीत यहाँनिर प्रस्तुत गर्दैछौ. यो लोकगीत श्रोताहरू यो असारको महिनामा रोपाईको बेला, खेतीपातीको बेला के भन्छन् मानो रोपेर मुरी फलाउने उब्जाउने बेलामा यो रमाइलो असारे गीत.
लौ परमेश्वरी यो गैरी खेतका सिमे भूमि नाग नगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।
radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program, Voice of Shangri-La, in Nepali.
श्रोताहरू, कार्यक्रममा फेरि पनि स्वागत छ। अब भने हामीले आजको हाम्रो कार्यक्रम गम्भीर दिवस सुरु गरेका छौँ। किन भन्दाखेरि हाम्रो निर्धारित समय भनेको 6:30 बजेदेखि 7:30 बजेसम्म हो। त्योभन्दा अगाडि तर हामी 5:30 बजेदेखि नै कार्यक्रम सुरु गरिरहेका छौँ। विगतका केही हप्तादेखि हामीलाई 1 घण्टा को समय बोनसमा मिलेको छ। हामीलाई बोनस एज अ बोनस हामीले पाएका छौँ 1 घण्टाको समय, र त्यो समयमा हामीले तपाईँहरूलाई रमाइला कुराकानी अनि त्यसै गरी रोचक जानकारी र मिठा मिठा गीत सङ्गीतले मनोरञ्जन गरिरहेका छौँ। र अबको 1 घण्टा साढे सात बजेसम्म पनि तपाईँहरूलाई सोही क्रमले मनोरञ्जन गर्ने हामी बाचा गर्दछौँ। र कार्यक्रममा हामी छौँ म सञ्जय,
म खगेन्द्र
र म नवीन।
र यसै गरी श्रोताहरू, तपाईँहरू यदि कुनै गीत सुनाउन चाहनुहुन्छ भनेदेखि चाहिँ यदि तपाईँलाई कसैलाई फरमाइस गर्न चाहनुहुन्छ भने हामीले निम्न गीतहरू त्यहाँ फेसबुकमा लगाइदिएका छौँ। कुनै गीत सुन्न र तपाईँको आफन्तजन पुर्याउन चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरूले नम्बर लेखिदिएर छोड्नु भयो, तपाईँको नाम लेखिदिनु भयो फेसबुकमा भने हामी सोझै त्यो गीत तपाईँको आफन्तजन समक्ष पुर्याउने हामी कोसिस गर्नेछौँ। र यसै गरी अब बज्ने गीत भनेको नरेन्द्र पेशीको आवाजमा रहेको छ, जुन गीत म खगेन्द्र साथी सञ्जयजी र नवीनजीको अनुरोधमा।
हजुर, बिल्कुल, हामी स्टुडियोमा बसेर आफूले
सधैँभरि पनि श्रोताहरूलाई अनुरोध दिइरहेका छौँ भने अब आज चाहिँ हाम्रो यो अनुरोध चाहिँ श्रोताको लागि, सम्पूर्ण श्रोताहरूलाई र रेडी सुन्ने सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली दाजुभाइहरूलाई यो गीत सुनाउन।
हजुर, नरेन्द्र प्यासीको आवाजमा रहेको यो गीत अहिलेलाई खगेन्द्रजीले भनेअनुसार हामी हाम्रो तर्फबाट भोइस अफ साङ्गीलाको तर्फबाट सम्पूर्ण रेडियो सुनेर बसिराख्नु भएका श्रोताहरूलाई यति बेला
यो हाम्रो रोजाइमा
माया माया छाया मेरो जिन्दगी हौ तिमी
श्रोता मानव आफ्नो स्वागत छ यहाँलाई वैशव साङ्गिलामा 101.5 मेगाहर्जको तरङ्ग वैशव साङ्गिला पहिलो नेपाली नेपाली आवाज सावतको प्रस्तुति र श्रोताहरूलाई यो पनि जानकारी गराउँ कि हामी विगत केही हप्तादेखि हामी लगातार दुई घण्टा कार्यक्रम चलाइरहेका छौँ भने यो अवसर यहाँहरूका लागि सुनौलो र हामीलाई पनि श्रोताहरूलाई विभिन्न रोचक जानकारी दिन हामीलाई
छिट्टै
मजा आइरहेको छ. मजा आउँदा हुँदै पनि हामीलाई लगातार हामीलाई गीत सङ्गीत बजाउन पाइरहेका छौँ र
अन्त त्यसमाथि हामीले गीत सङ्गीत सुनाउँदा त त्यतिकै हामीलाई आनन्द आइरहेको छ. त्यसमाथि पनि श्रोताहरूले अझ यसो गीतहरू फरमाइस गरेर पठाइदिएको भए जुन हामीले फेसबुक पेजमा प्लेलिस्ट बनाएर हालेका छौँ त्यो लिस्टमा गएर यसो यो गीत मलाई मन पर्यो भनेर लेखेर पठाइदिएको भए अझ
सुनमा सुगन्ध
हुन्थ्यो होला श्रोताहरू. त्यो कुरामा पनि यसो विचार गर्ने हो कि
एकदमै त्यो पनि अब श्रोताहरूले त अब सुनेर बस्यौँ किनभने उहाँहरूलाई जति हामीले बजाएको गीतहरू उहाँहरूलाई एकदम मनमुग्ध भएर चाहिँ उहाँहरूले नलिनु भएको होला. पक्कै उहाँ मन परिरहेको होला किनभने हामीले उहाँको मन जित्न सफल भइरहेका छौँ.
गीत सुन्दा सुन्दै मनमुग्ध भएर कमेन्ट के अरे त्यो अरू कुनै गीत पनि डेडिकेट गरौँ अथवा सुनौ भन्ने चाहिँ बिर्सिनु भएको होला श्रोताहरू. त्यो कुरामा चाहिँ कम्प्रोमाइज नगर्नुहोस् किन भन्दाखेरि हाम्रो कार्यक्रम भोइस अफ साङ्गिला रेडियो एडलेड 101.5 मेगाहर्जको तरङ्ग मार्फत हप्ताको एकचोटि मात्र आउने गर्दछ र यो भनेको सुवर्ण मौका हो गीत सङ्गीत यो विदेशी भूमिमा नेपाली गीत सङ्गीत यसरी रेडियोबाट सुन्ने र सुनाउने हाम्रो पनि एउटा सुनौलो अवसर हो र श्रोताहरूलाई यसरी हामीले गीत सङ्गीतले मनोरञ्जन गर्न पाउँदा हामीलाई पनि एकदमै गर्व लाग्छ. श्रोताहरूको साथ पायौँ भने अझ त्यसमाथि त्यसको पनि छुट्टै एउटा महत्व रहन्छ र हामीलाई हाम्रो कार्यक्रमको बारेमा जानकारी भनौँ न फिडब्याकहरू यदि तपाईँले हाम्रो कार्यक्रमलाई अझ कसरी राम्रो तरिकाले अझ कसरी यसलाई परिमार्जित रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कुरामा यदि तपाईँलाई केही लागेको छ हामीलाई यदि फिडब्याक दिन चाहनुहुन्छ यसो गर्दाखेरि यो कार्यक्रमलाई अझ यसरी यो राम्रो तरिकाले यसरी अझ राम्रो ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने तपाईँलाई लाग्छ भनेदेखि हामीलाई लेखी पठाउनुहोस् हाम्रो फेसबुक पेजमा हामीलाई हाम्रो इमेल पनि रहेको छ radio@nepalijmail.com र त्यसै गरी हाम्रो फेसबुक पेजमा पनि हामीलाई इनबक्स गर्न सक्नुहुन्छ या चाहिँ हाम्रो वालमा लेख्न सक्नुहुन्छ. तर फेसबुक पेजको वालमा लेख्दाखेरि अलिकति एक्टिभिटीहरू फेसबुक एक्टिभिटीहरू धेरै भइरहेको हुन्छ त्यो भावनाले छिटो त्यो चाहिँ आउट अफ डेट हुन्छ. त्यो भावनाले हामीलाई इनबक्स गर्नुहोस् या इमेल गर्नुहोस् तपाईँहरूको सल्लाह सुझाव तपाईँहरूको फिडब्याक हाम्रो लागि एउटा अमूल्य सुझाव हो. त्यसको हामी सधैँ प्रतीक्षारत छौँ र तपाईँहरूको अपेक्षा भनौँ न तपाईँहरूको फिडब्याकको अपेक्षा राख्दछौँ. भोइस अफ साङ्गिला हजुर श्रोताहरू
यतिखेर बाहिर चिसो छ सबैलाई थाहा छ र चिसोबाट बस्नको लागि पनि हामीले सम्पूर्ण श्रोताहरूलाई आह्वान गर्छौँ चिसोबाट बस्नुहोस् हिटरको कम प्रयोग गर्नुहोस् सकेसम्म हिटर प्रयोग गर्दा आगो प्रयोग गर्दा झ्याल चाहिँ बन्द नगर्नुहोस् किनभने यसले चाहिँ असर पार्न सक्छ र चिसो र तातोको सन्तुलन राख्नुहोस् लुगा खोकीलाई चाहिँ सकेसम्म औषधि नखानुहोस् सकेसम्म आफैले घरमा प्रयोग गर्न सक्नुहुन्छ तातो पानी बढी प्रयोग गर्न सक्नुहुन्छ. यसरी चाहिँ यो चिसोबाट बस्नको लागि पनि हामी आग्रह गर्न चाहन्छौँ. बाहिर एकदमै चिसो छ बिहान र साँझको हेऱ्यो भने त अझ एकदमै चिसो हावा चलिरहेको
आज मात्र अझ यसो कहीँ कतै घाम लागेको थियो त्यसले त्यस कारणले पनि अलिकति आजको मौसम चाहिँ राम्रो थियो भनौँ न समग्र रूपमा हेर्दाखेरि. तर यहाँ अस्ट्रेलियाको चिसो भनेको पानी पर्ने हुन्छ पानी पर्ने बित्तिकै चिसो वात्तै बढेर जान्छ. चिसोमा नवीनजीले भने जस्तै स्वास्थ्यको ख्याल पुर्याएन भने यहाँ त अझ यो फ्लू भन्ने चिज बढी संक्रमण हुन्छ जो चाहिँ रुगाखोकीको मेन कारण हो र रुगाखोकी लाग्यो भनेदेखि तपाईँ भनौँ न काममा जान सक्नुहुन्न त्यो भनेको तपाईँको छुट्टै बाध्यता हुनसक्छ र कठिनाइ आउन सक्छ तपाईँलाई भनौँ न दैनिक जीवनयापनमा र त्यो भावनाले चिसोबाट बज्नुहोस् भन्ने नवीनजीको सुझाव थियो. हामी पनि त्यसै भन्छौँ चिसोबाट बज्नुहोस् न्यानो राख्नुहोस् आफूलाई र अहिलेलाई भने तपाईँहरू यदि आफूलाई न्यानो राख्न चाहनुहुन्छ भनेदेखि हामी तपाईँको साथ दिन चाहन्छौँ यो स्टुडियोबाट यो गीत मार्फत यो नेपाली सिरुचाली प्रकाश श्रेष्ठको आवाजमा रहेको हजुर यो नेपाली जहाँ कहीँ जान्छ शिर उचालेरै बोल्छ शिर उचालेरै हिँड्छ हजुर झुक्न जानेको छैन नेपाली यो नेपाली
शिर उचाल
Thank you.
पुनः स्वागत छ कार्यक्रम भोइस अफ साङ्ग्रिलामा रेडियो एडलाइट 101.5 मेगाहर्जको तरङ्गबाट र नेप्लिज कल्चर सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति हो यो भोइस अफ साङ्ग्रिला र विशेष गरी हामी यस कार्यक्रममा विविध रोचक मनोरञ्जनात्मक एवं मिठा मिठा गीत संगीत रमाइला प्रस्तुत कुशलीहरू लिएर आउने गर्छौं र प्रस्तुत गर्ने गर्छौं र यहाँ चाहिँ हामी नेपालको बारेमा नेपालीको बारेमा र यति मात्र होइन नेपाली भाषीको बारेमा कुराकानी गरिरहेका हुन्छौँ कुन कुन ठाउँमा के भइरहेको छ ती कुराहरू अपडेट गरिरहेका हुन्छौँ यदि तपाईँले पनि आफ्नो समुदायमा कुनै कार्यक्रम भएको छ भने हामीलाई पत्रचार गर्न सक्नुहुन्छ वा तपाईँले चाहिँ म्यासेज पठाउन सक्नुहुन्छ इमेल गर्न सक्नुहुन्छ त्यसको लागि चाहिँ तपाईँले www.facebook.com/साङ्ग्रिलाका आवाजहरूमा चाहिँ पोस्ट गर्न सक्नुहुन्छ सबभन्दा सजिलो हुनसक्छ तपाईँको लागि हामीले चाहिँ यहाँको प्रतिक्रियालाई यहाँले त्यति मात्र होइन आफ्ना लेख रचनाहरूलाई पनि पठाउन सक्नुहुन्छ त्यति मात्र भन्दैनौँ हामीले गर्दै गर्दा बोल्दै गर्दा तपाईँलाई मिठो लाग्यो नमिठो लाग्यो ती कुराहरू पनि तपाईँले बताउन सक्नुहुन्छ
हजुर श्रोताहरू यो त भयो कार्यक्रमको बारेमा जानकारी र यसै गरी आज अर्को एउटा कार्यक्रम पनि यहाँनिर भएको थियो नेपाली भाषी जुन भुटनिज कम्युनिटी नेपाल तेस्रो देश पुनर्वास को चार वर्ष पूरा भइसकेपछि चार पाँच वर्ष पूरा भइसकेपछि उहाँहरूले एउटा अस्ट्रेलियन सिटिजनसिप प्राप्त गर्नुभएको छ र ठूलो संख्यामा भनौँ करिब करिब 350 संख्यामा आज 350 संख्यामा उहाँहरूले सिटिजनसिप प्राप्त गर्नुभएको छ यो हामीले सुने अनुसार यति धेरै एउटै कम्युनिटीको यति धेरै मान्छेलाई सिटिजनसिप दिएको यो चाहिँ जस न्युजमा पनि आइरहेको छ र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा एकजना भुटनिज कम्युनिटीबाट एकजना अग्रज हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा र उहाँले पनि आज सिटिजनसिप प्राप्त गर्नुभएको छ र हामीलाई उहाँ सिधै उहाँलाई हामी टेलिफोन सम्पर्कमा सिधै ल्याउन चाहन्छौ हेलो
हेलो
रूप कुमार घलेजी नमस्कार स्वागत छ तपाईँलाई तपाईँलाई कार्यक्रम भोइस अफ साङ्ग्रिलामा
नमस्कार
हजुर अनि त्यसपछि तपाईँलाई सर्वप्रथम त बधाई छ भनौँ न यो तेस्रो देश पुनर्वास भएको चार पाँच वर्ष बितिसकेपछि तपाईँले आज एउटा देशको नागरिक बन्नुभएको छ कस्तो लागेको छ
धन्यवाद एकदमै खुसी लागिरहेको छ
हजुर
अब किनभने जुन देशमा जन्म्यौँ हुर्क्यौँ
हजुर
बढ्यौँ र देशलाई हामीले देश विकासको क्रममा पनि सहयोग गर्यौँ तर त्यही देशको सरकारले एउटा 20 शताब्दीमा मात्र मानव अधिकारको माग गर्दा देशबाट लखेटेर 20 वर्ष नेपालको के अरे पूर्व नेपालमा शिविरहरूमा एउटा कष्टदायक जीवन बिताउनु परेको थियो र यहाँ आएर पुनर्वास क्रममा हामीहरू म यहाँ 2009 सालमा आएको हुँ।
हजुर, तपाईँ 2009 सालमा आउँदाखेरि तपाईँको पुरै परिवार सहित आउनु भएको थियो?
हजुर, मेरो परिवार सहितै, छोरा छोरी बुहारी नातिनी सँगै आएको थियौँ।
हजुर हजुर,
र अस्ति मे 7 तारिकको दिन 4 वर्ष पुरा पुग्यो। 4 वर्ष पुगेर 5 वर्ष लाग्ने बित्तिकै हामीले पनि अब 22-23 वर्षसम्म नागरिकविहीन भएर बस्नु पर्दाको कति एउटा ठाउँमा परेको एउटा दुखान्त घटनाहरू, नागरिक बिनाको मानिसले अथवा नागरिक कुनै एउटा त्यस्तो कुनै प्रमाण नभएको मानिसले कसरी बाँच्नुपर्छ भन्ने कुरोहरू, धेरै सङ्घर्षहरू र त्यसै धेरै दुखान्तहरू भोग्नु परेको थियो। र 4 वर्ष पुग्ने बित्तिकै हामीले नागरिकताको लागि निवेदन गऱ्यौँ। फलस्वरूप आज हामीले एउटा अस्ट्रेलियाको नागरिक प्राप्त गऱ्यौँ। त्यसले गर्दा हामी धेरै खुसी छौँ। 23-24 वर्षमा उहाँको नागरिक खोसिएको, 23-24 वर्षमा फेरि अर्को नागरिक पायौँ र नयाँ जीवन स्वरूप हामीले चाहिँ सम्झिएका छौँ र धेरै खुसी छौँ।
हजुर, जानकारी गराइदिनु भयो, एउटा नागरिकता विहीन भनौँ न, कुनै जुन देशमा जन्मियो त्यही जुन देशमा हुर्कियो, जुन देशको लागि भनौँ न आफूले जाने बुझेका कुराहरू आफूले रगत पसिना बगायो, त्यो देशले एउटा समर्थन नगर्दाखेरि र अरू त्यो देशलाई छोडेर बाहिर आएर अर्को देशको नागरिकता लिँदाखेरिको एउटा तपाईँले अनुभूति हामीलाई बताइदिनु भयो र हाम्रा श्रोताहरूलाई पनि बताइदिनु भयो।
रूपकुमार घलेजी, तपाईँले जुन आज नागरिकता पाउनु भएको छ, एउटा अस्ट्रेलियाको बासिन्दा हुनुभयो, तर तपाईँको जुन विगतमा भुटानको जुन बसोबास र अस्ट्रेलियामा बसोबासको भिन्नता तपाईँले के महसुस गर्नु भएको छ?
होइन, भिन्नता त उहाँको देशको बसोबासो र यहाँको बसोबासोमा अलिकति भिन्नता छ।
मैले भन्न खोजेको चाहिँ तपाईँको जुन उत्तरदायित्व, जुन देशप्रेमी एउटा नागरिकता पाइसकेपछि देशका लागि के गर्छु भन्ने कुराहरू हुन्छ, तपाईँले देशमा कति गर्नुभयो त्यो लगानी तपाईँको ठाउँमा छ, तर अस्ट्रेलियाको बारेमा तपाईँले के सोच्नु भएको छ त?
हजुर, यहाँको मलाई धेरै खुसी लागिरहेछ किनभने यहाँको कानुनहरू सबै ठिक छ, तर अब सबैभन्दा ठुलो कुरो एउटा जहाँ बस्दा पनि जुनै देशमा बस्दा पनि अब नागरिक भइसकेका अथवा जहीँ पनि एउटा आफन्त, एउटा समाज होइन, एउटा आफ्नो कम्युनिटी सबैभन्दा ठुलो कुरो हुँदो रहेछ। उहाँबाट उहाँ भुटानमा हुँदा पनि अब हाम्रो कम्युनिटी राम्रो थियो, सबैजना थियौँ। नेपालमा शरणार्थी जीवनमा पनि त्यसरी नै दुःखै भए तापनि एउटा कम्युनिटीमा बसेका हौँ। यहाँ आएर छन् त सानो कम्युनिटी चाहिँ अब सानो छौँ हाम्रो समाज, र पनि सबै समाज एउटा भएर एक भएर फुटेर होइन जुटेर चाहिँ बस्न पाए र कुनै पनि कामहरू गर्दा सबैको मिले मतमा गर्न पाए धेरै खुसी हुन्थ्यो। र हाम्रो भविष्यका लागि आफ्नो संस्कृति, कलाकृष्टि, जे जस्ती भाषा हामीले बचाउन सक्ने थियौँ भन्ने चाहिँ आशा राखेको छु।
हजुर, रुकुमार घलेजी, तपाईँले आफ्नो अनुभव एउटा आजको तपाईँको सिटिजनसिप भनौँ न नागरिकता पाउने समारोह थियो, तपाईँले नागरिकता पाउनुभयो, तपाईँ लगायत तपाईँका परिवार सबैले पाउनुभयो होला, र तपाईँहरूलाई हार्दिक बधाई र समय दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद।
हजुर, धन्यवाद।
हजुर श्रोताहरू, अहिले हामी कुराकानी गर्दैथ्यौँ रुकुमार घले भुटनिज कम्युनिटीबाट। आज यो अस्ट्रेलियन साउथ अस्ट्रेलियाको गभर्मेन्टले उहाँहरूलाई नागरिक अभिनन्दन गरेको छ, नागरिकता प्रदान गरेको छ। सिटिजनसिप सेरोमनी अर्गनाइज भएको थियो, यो वुडभिल एरियामा भएको थियो कतै। श्रोताहरू, त्यसबारेमा एकजना भुटनिज कम्युनिटीबाट एकजना हामीले अग्रजसँग कुराकानी गर्यौं। भनौँ न 20-22 वर्षको भनौँ देश बाहिर बसेर अहिले देश त्यो त्यहाँबाट पनि अर्को देशमा स्थानान्तरण भएर र तेस्रो बास पुनर्वास भइसकेपछि को चार वर्ष बितिसकेपछि बल्ल उहाँहरूले नागरिकता पाउनुभएको छ। एउटा हामी यो देशको नागरिक हो भन्ने नैसर्गिक अधिकारका लागि उहाँहरू चाहिँ आफ्नो अधिकारका लागि अब चाहिँ आवाज उठाउन सक्नुहुन्छ। किन भन्दाखेरि बिना नागरिकता कुनै देशको नागरिक म हुँ भनेर भन्नलाई पनि एउटा प्रमाणपत्र चाहिन्छ। तर के गर्ने, विधिको विडम्बना। तर श्रोताहरू, हामीले यो प्रसंग उठायौं भुटनिज कम्युनिटीबाट। आज चाहिँ
जो जसले नागरिकता पाउनु भएको छ उहाँहरूलाई सम्पूर्ण श्रोताहरूलाई र हामी हार्दिक शुभकामना दिन चाहन्छौँ।
हार्दिक शुभकामना भोइस अफ साङ्गेलाको तर्फबाट र उहाँहरू सबैका लागि। हामी फेरि अर्को एउटा गीत राख्दैछौं, फुलै फुल्यो बैंस फुल्यो यमन फुलेन, शम्भु राईको आवाजमा रहेको यो गीत र आज नागरिकता पाउने सम्पूर्ण भुटनिज कम्युनिटीहरूका लागि। बेलुकाको 7 बजिसकेको छ। अब भोइस अफ साङ्ग्रेलामा समाचारको पालो भएको छ। समाचारको शुरूमा प्रमुख समाचार। सरकारले आगामी मंगिर 4 गते मंगलबारका दिनका लागि संविधान सभाको दोस्रो निर्वाचनको मिति तोकेको छ। राष्ट्रपतिको स्वास्थ्यमा समस्या, थप उपचारका लागि जापान लगिँदै मन्त्री परिषदका अध्यक्ष रेग्मीले राष्ट्रका नाममा सम्बोधन। नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित। भारत विश्वकै सबैभन्दा बढ़ी जनसंख्या भएको मुलुक। ग्रीसको सरकारी टेलिभिजन बन्द। गोर्खा कप फुटबल प्रतियोगितामा मनाङ मर्साङदी क्लब फाइनलमा।
लामो समयको प्रयासपछि सरकारले आगामी मंगिर 4 गते मंगलबारका लागि संविधान सभाको दोस्रो निर्वाचन मिति तोकेको छ। मन्त्री परिषदको बिहिबार साँझ सम्पन्न बैठकले नेपालको अन्तरिम संविधान 2063 को धारा 63 को उपधारा 2 बमोजिम निर्वाचन मिति तोकेको हो। साथै बैठकले संविधान सभा निर्वाचन सम्बन्धी एनको मस्यौदा स्वीकृतिका लागि राष्ट्रपति समक्ष सिफारिश पनि गरेको छ। यसै गरी पहिलो हुने निर्वाचन हुने प्रणाली अन्तर्गत निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग पनि गठन गरिएको छ। उच्च स्तरीय राजनीतिक समितिले निर्वाचन सम्बन्धी कानूनमा रहेका विवाद टुंगो लाउन नसकेपछि सो कानून लगायत निर्वाचनको मिति घोषणा गर्ने गरी सरकारलाई जिम्मा दिएको थियो। तर संविधान सभा निर्वाचन अध्यादेशमा विवादित मानिएका न्यूनतम मत प्रतिशत लगायत विषयमा सरकारले सार्वजनिक जानकारी दिएको छैन। निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्नका लागि सरकारले अझै राष्ट्रपति समक्ष पेश गर्न सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री माधव पौडेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले संविधानको धारा 63(1) पहिलो हुने निर्वाचन प्रत्यक्ष निर्वाचन 2040 निर्वाचन सूत्रका लागि निर्वाचन क्षेत्र निर्धारण आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश तहारी अली अन्सरीलाई नियुक्ति गरिएको छ। सो आयोगका सदस्यहरूमा भूगोलविद नेत्र घिताल, समाजशास्त्री डम्बर चेमवाङ, प्रशासनविद डाक्टर बद्रीनीति तिवारी र सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव राजुमान सिंह मल्ल रहनुभएको छ। आयोगले कार्य प्रारम्भ गरेको मितिले 30 दिनभित्र आफ्नो कार्य पूरा गर्नेछ। प्रवक्ता पौडेलले संविधान सभाको निर्वाचनबाट मुलुकमा जनताको अधिकार स्थापित हुने र लोकतान्त्रिक गणतन्त्र सबल हुने भएकाले यस राष्ट्रिय महत्वको निर्वाचनमा जुट्न तथा सहयोग गर्न निर्वाचन आयोग सबै निकाय राजनीतिक दल पेशा तथा क्षेत्रका संस्था र व्यक्तिलाई हार्दिक अपील गर्न मन्त्री परिषदले निर्णय गरेको जानकारी दिनुभयो। उहाँले निर्वाचनको तयारीका क्रममा नेकपा ड्यास माओवादी संघीय लोकतान्त्रिक मोर्चा लगायत दललाई पटक पटक वार्ताका माध्यमबाट समस्याको समाधान निकाल्न र निर्वाचनको बाटोबाट जनताको सार्वभौम सत्ता स्थापनाको दिशामा अग्रसर हुन पूर्ण आग्रह गर्नुभयो। मोर्चाको केही मागबाट सरकार पूरा हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
राष्ट्रपति डाक्टर रामवरण यादवको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि जापान लाने तयारी गरिएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवको ठूलो आन्द्रामा घाउ देखिएको हो। अस्ति शुक्रबार शिक्षण अस्पताल महाराजगंजमा उपचार गराएपछि शनिबार धापासी स्थित ग्रान्डी अस्पतालमा भएको उपचारपछि डाक्टरहरूको टोलीले थप उपचारको लागि तत्काल अन्यन्त्र लान सुझाव दिएको हो। राष्ट्रपति डाक्टर यादवको उपचारमा डाक्टर शशि शर्मा नेतृत्वको टीम संलग्न छ। राष्ट्रपतिका डाक्टरहरूको टोलीको शनिबार स्वास्थ्य मन्त्रालयमा भएको आकस्मिक बैठकले तत्काल थप उपचारको लागि जापान लाने निर्णय गरेको हो। राष्ट्रपति डाक्टर रामवरण यादवलाई डाक्टरहरूको निगरानीमा शीतल निवासमै राखिएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले हिजो र आज भएको स्वास्थ्य परीक्षणको आधारमा डाक्टरहरूले थप उपचारको लागि विदेशमा लान सुझाव दिएको ओएस समाचारलाई प्राप्त समाचारमा जनाइएको छ। थप एक मन्त्रीले दिएको जानकारी अनुसार सकेसम्म आइतबार नै जापान लाने गरी सरकारको तर्फबाट आवश्यक प्रक्रिया अगाडि बढ़िसकेको छ।
मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संविधान सभाको निर्वाचनलाई सफल बनाउनका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम सरकारवाला निकायलाई आह्वान गर्नुभएको छ। मन्त्री परिषदको अध्यक्ष भएपछि पहिलो पटक शुक्रबार राष्ट्रको नाममा गर्नुभएको सम्बोधनमा अध्यक्ष रेग्मीले संविधान सभाको निर्वाचनलाई सफल बनाउनु नै सरकारको प्रमुख कार्य रहेको र त्यसमा सरकार पूर्ण प्रतिबद्ध छ भन्नुभयो। सम्बोधनमा अध्यक्ष रेग्मीले सरकारले घोषणा गरेको मितिमा आफ्नो मताधिकार प्रयोग गरी संविधान सभाको गठन गर्ने कार्यमा सहभागिता केन्द्रित गर्न सम्पूर्ण बालिक मतदाताहरूलाई हार्दिक अनुरोध गर्नुभएको थियो। सम्बोधनमा अध्यक्ष रेग्मीले सरकार निर्माणको प्रक्रियामा असहमति तथा विमति राख्ने र निर्वाचनको प्रक्रियाबारे विभिन्न माग राखी विरोध गरिरहेका राजनीतिक दलहरूलाई तत्काल वार्तामा आउन आग्रह गर्नुभएको छ। साथै उहाँले राजनीतिक दलहरूले आपसमा संवाद गरी राजनीतिक मतभिन्नताबारे छलफलद्वारा निकास निकाली निर्वाचन मैत्री वातावरण निर्माण गरी सहयोग गर्न विशेष आग्रह गर्नुभएको छ। सरकार प्रमुख र प्रधान न्यायाधीश एउटै व्यक्ति भएको भन्ने बारे सार्वजनिक रूपमा टीका टिप्पणी भइरहेको सन्दर्भमा अध्यक्ष रेग्मीले सरकारको नेतृत्व गर्नु आफ्नो व्यक्तिगत मोह वा महत्वाकांक्षा नभएर प्रष्ट पार्नुभयो र जनता प्रतिको आफ्नो जिम्मेवारी दायित्वको रूपमा मात्र यसलाई ग्रहण गरेको बताउनु भएको थियो। उहाँले आफू न्याय सम्पादनको कार्यमा 41 वर्षदेखि निष्पक्ष र इमान्दारीपूर्वक काम गरिआएको प्रसंग उल्लेख गर्दै त्यही नै आफ्नो जीवनको आदर्श भएकोले त्यसमा कुनै पनि सम्झौता हुँदैन भन्नुभयो। उहाँले भन्नुभयो, मेरो एकमात्र मूल उद्देश्य निष्पक्षतापूर्वक संविधान सभाको निर्वाचन सम्पन्न गराउनु हो।
संयुक्त राष्ट्रसंघले आगामी सन् 2028 पछि विश्वमा सबैभन्दा बढी जनसंख्या भएको मुलुक भारत हुने जनाएको छ। राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् 1928 पछि भारतले अधिक जनसंख्यामा चीनलाई पनि उछिनेर अगाडि जानेछ। ब्लड पपुलेशन वर्ल्ड पपुलेशन प्रोडक्शन प्रोडक्ट नामक प्रतिवेदनले आगामी महिनासम्ममा विश्वको जनसंख्या 7 अरब 20 करोड़ हुने पनि जनाइएको छ। त्यस्तै सन् 2100 विश्वको जनसंख्या 10 अरब 90 करोड़ पुग्ने अनुमान गरिएको छ। जनसंख्याको यो तीव्र विकास मुख्य गरी विकासशील मुलुकमा हुने र यसको आधा हिस्सा अफ्रिकी देशहरूले ओगटेको छ। जन्मदरले तथ्याङ्कमा असर पर्ने भएकोले यस संख्या या त भत्तै बढ्ने या अहिलेको भन्दा पनि कम हुन सक्ने पनि बताइएको छ।
नेपाल बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेकोमा असन्तुष्ट जनाउँदै सरकारका विरूद्ध आन्दोलन गरिरहेका दलहरूले आज नेपाल बन्द गरेका छन्। नेकपा, ड्यास माओवादी, संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी सहितका 42 दलले संयुक्त रूपमा गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। चुनावका विरूद्ध मोर्चाबन्दी गरेको आन्दोलनमा उत्रिएका वैद्य नेतृत्वको 23 दल, उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फ्रमको नेतृत्व गरेको 8 दलीय मोर्चा र अशोक राईको समाजवादी पार्टीले संयुक्त बन्द आह्वान गरेका हुन्। बन्दका कारण राजधानीका बिहानैदेखि राजधानीका यातायात पूर्ण रूपमा ठप्प बनेका छन् भने बजार, शैक्षिक संस्था र उद्योग पनि पूर्ण रूपमा बन्द छन्। बन्दका कारण बिहानै गाड़ी नचल्दा नागरिकहरूलाई कठिनाई भएको छ। उपत्यका बाहिर जाने र भित्रने गाड़ीहरू पनि चलेका छैनन्। पानी परे पनि बन्दकर्ताहरू बिहानै सड़कका चोक चोकमा भेला भएर गाड़ी चल्न रोक लगाइएका छन्। काठमाण्डुका चोक चोकमा प्रहरीहरू पनि बाक्लो संख्यामा तैनात गरिएका छन्। बन्दकर्ताहरूले एम्बुलेन्स, प्रेस र अति आवश्यक सवारी चलनमा रोक लगाएका छैनन्। बन्दकर्ताले प्रमुख 4 दल बीच भएको 11 र 25 बुझे सहमति खारेज गरी नयाँ सहमतिमा जानुपर्ने माग राख्दै आएका छन्। सरकारले वार्ताका लागि आह्वान गरे पनि चुनावको मिति घोषणा गरेको भन्दै उनीहरूले वार्ता पनि नगर्ने बताइरहेका छन्। आज साँझ बन्द 6 बजे खुल्ने बताइएको छ।
आर्थिक मन्दीबाट गुज्रिरहेको ग्रीस सरकारले राष्ट्रिय टेलिभिजन र रेडियो स्टेशन बन्द गरेको छ। मंगलबार साँझदेखि राज्य नियन्त्रित मुख्य टीभी च्यानलको स्क्रीनमा कालो देखिएको थियो। खर्च कटौतीका लागि स्टेशन बन्द गरिएको सरकारी प्रवक्ताले जनाएका छन्। ब्रडकास्टिङ कर्पोरेशनमा ठूलो मात्रामा पैसा खर्च भएको भन्दै सरकारले टेलिभिजनमा बन्द लगाएको हो। टेलिभिजनका 2500 कर्मचारी निकालिएको बताइएको छ। निकालिएका कर्मचारीहरूलाई क्षतिपूर्ति भने दिएको छ। उनीहरूले यसपछि थापना हुन लागेको एक स्वायत्त सामुदायिक प्रसारणमा आवेदन दिन पनि सरकारले आह्वान गरेको छ। च्यानल बन्द गर्ने निर्णयको खारेजीको माग गर्दै सरकारी टेलिभिजन मुख्यालयमा मानिसहरू जम्मा भएका छन्। सरकारको यो निर्णय सबैलाई आश्चर्यमा परेको छ।
लामो समयको प्रयासपछि सरकारले आगामी मंगिर 4 गते मंगलबारका लागि संविधान सभाको दोस्रो निर्वाचन मिति तोकेकोमा अमेरिकाद्वारा निर्वाचनको स्वागत भएको छ। मतदाता दर्ता तथा शिक्षा र पर्यवेक्षण लगायत निर्वाचन सम्बन्धी अन्य तयारीका लागि नेपाललाई सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको वाशिङटन डीसीमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जेनिफर आर स्वाकीले दैनिक प्रेस ब्रिफिङमा बताउनु भएको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ।
र अन्त्यमा खेलकुद समाचार। गोर्खा कप फुटबल प्रतियोगितामा मनाङ मर्साङले क्लब फाइनल चरणमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भएको सो प्रतियोगितामा मनाङले यसै वर्षको ए डिभिजन लिग विजेता 3 स्टार क्लबलाई 1-0 पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। मनाङले अब उपाधिका लागि शनिबार नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। मनाङको जितमा विशाल राईले निर्णायक गोल गरेका थिए। उनले खेलको 87 मिनटमा एलिसको मिलाई माफ गर्नुहोला, योना एलिसले मिलाइदिएको बललाई सदुपयोग गर्दै गोल गर्न सफल भएका थिए।
हजुर श्रोताहरू, बाटो फराकिलो थियो बाबु बोगटीको आवाजमा यो बिल्कुलै नयाँ गीत तपाईँहरूका लागि प्रस्तुत गऱ्यौँ हामीले कार्यक्रम भोइस अफ साङ्गिलामा। र समाचारभन्दा अगाडि आज हामी कुराकानी गर्दै थियौँ भुटनिज कम्युनिटीको बारेमा, जो चाहिँ ठूलो संख्यामा आज भुटनिज कम्युनिटी साउथ अस्ट्रेलियामा बसोबास गर्ने भुटनिज कम्युनिटीका मेम्बरहरूले आज अस्ट्रेलियन सिटिजनसिप प्राप्त गर्नुभएको छ। र यो सिटिजनसिप प्राप्त गर्नका लागि एडलेड भुटनिज युथ को एकदमै सक्रिय भूमिका रहेको थियो भन्ने हामीले जानकारी पाएका थियौँ। र यसै गरी यसै क्रममा एडलेड भुटनिज युथ का एकजना मेम्बर अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ र हामी उहाँसँग सिधै कुराकानी गर्दैछौ। विवश्चिक स्वागत छ कार्यक्रममा तपाईँलाई।
हजुर, धन्यवाद।
आजको कार्यक्रमको बारेमा यसो हामीलाई जानकारी गराइदिनुहोस् न, हामी लगायत सम्पूर्ण श्रोताहरूलाई।
हजुर, आजको कार्यक्रम चाहिँ हाम्रो अस्ट्रेलियामा आएर बसोबास गर्नुहुने कम्युनिटी भुटनिज कम्युनिटी मेम्बरहरूले आज 184 जना मान्छेले चाहिँ सिटिजनसिप लिइसक्नु भएको छ र यसमा हाम्रो बिवाइजीको चाहिँ धेरै ठुलो भूमिका थियो र यसमा हामीले कम्युनिटी मेम्बरहरूलाई चाहिँ कम्प्युटर कोर्सदेखि लिएर
बिवाइजी भन्ने
हजुर
बिवाइजी भन्नाले
बिवाइजी भन्नाले हजुर यो भुटनिज एडिलेड चाहिँ हामीले त्यो लोगोमा चाहिँ बिवाइजी मात्रै राखेको छ। अहिलेसम्म चाहिँ बिवाइजी नै भइरहेछ तर खासै चाहिँ एडिलेड भुटनिज युथ ग्रुप
होइन। मैले फेसबुकमा तपाईँहरूको नाम चाहिँ एडिलेड भुटनिज युथ देखेको थिएँ, त्यो भएर मैले एडिलेड भुटनिज युथ भने र तपाईँले बिवाइजी भन्नुभयो।
हजुर, त्यो एकदमै ठिकै छ, त्यसमा केही फरक पर्दैन। एडिलेड भुटनिज युथ भन्नु र बिवाइजी भुटनिज युथ ग्रुप भन्नुमा त्यसमा केही फरक जस्तो लाग्दैन मलाई।
हजुर, ठिकै छ। अब चाहिँ प्रसङ्गमा आऊ, आजको कार्यक्रमको के बारेमा र तपाईँहरूले यो कार्यक्रम अर्गनाइज गर्दाखेरि एकदमै सक्रिय भूमिका खेल्नुभयो भन्ने पनि सुन्नुमा आयो र के कस्तो तपाईँहरूको सक्रिय भूमिका रह्यो यो सिटिजनसिप समारोह अर्गनाइज गर्नको लागि?
हजुर, यसमा चाहिँ हाम्रो भुटनिज कम्युनिटीमा चाहिँ अब अङ्ग्रेजी अलिक कम हुनुभएका हाम्रो माता पिताहरू हुनुहुन्थ्यो अन्त उहाँहरूलाई एउटा भुटनिज युथ ग्रुप एउटा युवा समूह जस्तो जमघट भएर चाहिँ सहयोग गर्नुपर्छ भन्ने एउटा भावना जागेको हुँदाखेरि हामीले यो धेरै अगाडिदेखि चाहिँ चलाएको थियौँ यो रेफ्युजी विकमै चाहिँ सिटिजनसिप सेरेमनी गर्ने भन्ने विषयमा। अन्त हामीले करिब करिब 2-3-4 महिनै चाहिँ यो उसको लागि चाहिँ हामीले लागि परेर चाहिँ यो कार्यक्रम आज सफल पार्न सफल भयौँ।
ए, भनेपछि कतिजना सहभागी हुनुभयो आज, कतिजना चाहिँ पाउनुभयो सिटिजनसिप कतिजनाले?
हजुर, हाम्रो कम्युनिटीबाट 184 जनाले चाहिँ आज सिटिजनसिप थाप्नु भएको छ।
भनेपछि अनि यो सिटिजनसिप समारोहको भनौँ न सिटिजनसिप प्रदान गर्नका लागि विशेष अतिथि को हुनुहुन्थ्यो?
हजुर, हाम्रो अतिथि हुनुहुन्थ्यो मिनिस्टर मार्क बटलर अन्त अरू क्यानबेराबाट पाल्नु क्यानबेराबाट पनि पाल्नुभयो, त्यो विषय मलाई नाम चाहिँ थाहा भएन। क्यानबेराको डायकबाट पनि आउनु भएको थियो अन्त अरू यही एडिलेडको डायकको मान्छेहरूको पनि सम्बन्ध थियो अन्त हामी बिवाइज भुटनिज युथ ग्रुपले नि हामीले स्टेक होल्डर भनेर चाहिँ हामीले 40-41 जना मान्छेहरू डिफ्रेन्ट कम्युनिटिज संस्थाहरूबाट चाहिँ जुन हामीलाई अघिल्लो 5 वर्षसम्म चाहिँ सहयोग पुर्याउने संस्थाहरूलाई पनि हामीले चाहिँ अतिथिको रूपमा बोलाएको थियौँ।
ए हो, ल भनेपछि आजको कार्यक्रम तपाईँहरूले जुन अर्गनाइज गर्नुभयो र नेपाल भुटनिज कम्युनिटीमा जो तेस्रो देश पुनर्वासको 5 वर्षपछि जुन यो भुटनिज सिटिजनसिप पाउनुभएको छ त्यसको लागि तपाईँहरूको कार्यलाई भनौँ न यो एडलेड भुटनिज युथको यो सक्रियतालाई हामी धेरै धेरै धन्यवाद र तपाईँले समय दिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद।
हजुर हजुर, धन्यवाद। र तपाईँहरूको स्टुडियोमा चाहिँ अब एउटा लाइभ प्रसारण गर्न पाउँदा म पनि धेरै नै खुसी लागेको छ।
हजुर हस् त, विवशी समय दिनुभएकोमा धन्यवाद।
हजुर, धेरै धेरै धन्यवाद। हजुर
हजुर, अहिले हामी कुराकानी गर्दैथ्यौँ एडलेड भुटनिज युथका एकजना मेम्बरसँग जसले चाहिँ आजको यो भुटनिज कम्युनिटीको एउटा बिगेस्ट अचिभमेन्ट नै भन्नुपर्छ किन भन्दाखेरि तेस्रो देश पुनर्वासपछिको नागरिकता एउटा कुनै पर्टिकुलर देशको नागरिक भएर म यो देशको नागरिक हुँ भन्ने एउटा नागरिक अधिकार प्राप्त गर्न सक्नुहुन्छ। यो अवसर उहाँहरूलाई मिलेको छ त्यसको लागि हामी पनि फेरि पनि उहाँहरूलाई बधाई दिन चाहन्छौँ। र यसै गरी हामीलाई हाम्रो प्लेलिस्टबाट एउटा गीत रिक्वेस्ट गर्नुभएको थियो सूर्य आचार्यले, यो नेपाली शिर उचाली ट्र्याक नम्बर 8 भनेर भन्नुभएको थियो, नम्बर 8 भन्नुभएको थियो। सूर्य जी हामीले त्यो गीत पहिला नै
बजाइसकेका
छौँ र फेरि यो यसै कार्यक्रममा फेरि रिपिट गर्न मिल्दैन. त्यो भएर तपाईँका लागि हामी अर्को एउटा गीत बजाउँदैछौँ. यो नेपाली सिरुचाली बजिसकेको कारण अब भने हामी तपाईँलाई सञ्जीव सिंहको आवाजमा रहेको परदेशबाट शीर्षकमा रहेको यो गीत तपाईँका लागि र सम्पूर्ण यति बेला रेडियो सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोताहरूका लागि परदेशबाट सञ्जीव सिंहको आवाजमा हजुर श्रोताहरू, कार्यक्रममा स्वागत गर्दा गर्दै भने अब भने जाने बेला भइसकेको छ। आजको लागि आजको कार्यक्रमबाट आजको बसाईबाट यहीँनिरै भेटो मार्ने बेला भएको छ। श्रोताहरू, आगामी आइतबार फेरि तपाईँहरूको रेडियो सेटमा हामीहरू भोइस अफ साङ्ला लिएर पुनः उपस्थित हुने वाचाका साथमा आजका लागि म सञ्जय,
म खगेन्द्र
र म नवीन बिदा हुन्छौँ। यदि तपाईँसँग कुनै सल्लाह सुझाव छ भने हाम्रो फेसबुक पेजमा www.facebook.com/sangrilakoawazharuma पोस्ट गर्न सक्नुहुन्छ, या यदि तपाईँसँग कुनै लेख रचना छन् भने पनि पोस्ट गर्न सक्नुहुनेछ। र कम्युनिटीमा घटेका समाचारहरू खबरहरूलाई निरन्तर पोस्ट गर्नुहोस्। हामीले यो कार्यक्रमबाट
हजुर श्रोताहरू, आगामी आइतबार हाम्रो भेटघाट हुने नै छ। तबसम्मका लागि वैशव साङ्गेलाको तर्फबाट बिदा हुन चाहन्छौँ। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, तर हामीलाई भने बिदा दिनुहोस्। शुभरात्री।
शुभरात्री।
खान पुगोस् दिन पुगोस्।